جی بسم اللہ الرحمن الرحیم، سیرت کا مطالعہ کر رہے ہیں تو ابھی ہمارا پری اسلامک ایرا جو ہے، یعنی ما قبل اسلام دور جسے کہتے ہیں، اور اس میں خاص طور پہ جو شجر نسب ہے رسول اللہ علیہ وسلم کا، اور اس میں پھر قریش کے جو آپ کہہ لیں ٹرائبز ہیں، قبائل ہیں، پھر ان میں جو قبائلی تقسیم ہے، ہرائرکی ہے، پھر ان کے جو مسائل ہیں، معاشرت ہے، ٹھیک ہے، یا ان کے ہاں جو ایک نظام سیاست ہے، ٹھیک ہے، تو اس نظام معاشرت اور سیاست کو ہم سمجھنے کی کوشش کر رہے ہیں قبائلی ایک معاشرے کے تناظر میں، اور خاص طور پہ پھر اس قوم کے جو خصائل اور عادات ہیں وہ بھی ہمارے سامنے آ رہی ہیں، کیونکہ ایک سوال یہ بھی پیدا ہوتا ہے کہ اللہ تعالیٰ نے اسی قوم کو کیوں چنا آخری نبوت کے لیے، حالانکہ نبوت تو جاری تھی یہود کے اندر اور وہ تمنا بھی کر رہے تھے، تو بہرحال قوم کے اندر کچھ ایسی باتیں تھیں جن کی وجہ سے ان کا انتخاب کیا گیا، پھر اس خطے کا کیوں انتخاب کیا گیا، تو اس حوالے سے بھی ہم نے دیکھا کہ وہ خطہ جو متمدن دنیا تھی اس وقت کی، اس کا تقریباً مرکز بنتا تھا۔ اچھا، ایک دو تصحیحات ہیں، پھر اس کے بعد ہم آگے چلتے ہیں۔ ایک تو ہمارے ایک لسنر تھے، وہ نیچے انہوں نے کمنٹ کیا ہوا تھا کہ حافظ صاحب امریکہ جو ہے وہ واسکو ڈی گاما نے نہیں، کولمبس نے دریافت کیا، وہ کوئی درمیان میں بات آئی امریکہ کے حوالے سے، تو وہ بات ٹھیک تھی، ظاہری بات ہے وہ تو کولمبس نے دریافت کیا تھا، واسکو ڈی گاما نے تو ہندوستان کا راستہ تلاش کیا تھا، تو کولمبس نے امریکہ کا راستہ تلاش کیا تھا، تو بہرحال اس کی تصحیح کر لیں۔ تو بہرحال چھوٹی موٹی کچھ غلطیاں ہو جاتی ہیں، بعض اوقات بندہ ان کی تصحیح کر لیتا ہے اور بعض اوقات تصحیح کرنا بھی ممکن نہیں ہوتا۔ اب کل میں نے ایک ڈیڑھ گھنٹے کا جو ہے نا وہ ایک لیکچر ریکارڈ کیا، یہاں اسٹوڈیو میں جیسے ریکارڈ کر کے اس کو چینل پہ چڑھا دیتا ہوں، مولانا ثناء اللہ جو ہے وہ امرتسری، جب وہ میں نے ریکارڈنگ کر لی، پھر اس کی ایڈیٹنگ کر لی، جب چڑھا دیا، اس کو اپلوڈ کر دیا، وہ ظاہری بات ہے کافی ٹائم ٹیکنگ کام ہوتا ہے، تو ایسے مجھے خیال آیا کہ امرتسری جو ہے یہ میں صحیح پروناؤنس کر رہا ہوں تو وہ جب میں نے اس کو دیکھا، کیونکہ عموماً میری عادت ہے کہ اردو کے الفاظ جو ہے وہ دیکھ لیا کرتا ہوں، تو وہ مس ہو گیا نا، چونکہ ساری امرتسر کہتے ہیں تو اب ٹھیک ہے امرتسر ہی ہوگا، لیکن ایک ایسی ذہن میں آ گیا کہ دیکھ لینا چاہیے، تو وہ میں نے دیکھا تو وہ امرتسر نہیں تھا، امرتسر تھا، را کے جو ہے نا وہ کسرہ ہے، امرتسر، تو انگریزی میں بھی اس کو امرتسر کہتے ہیں۔ اصل میں ہماری اردو بھی چونکہ یہ الفاظ جو ہے نا پختہ ہو گئے، بچپن میں ٹیچر سے سنے، اور خاص طور پہ ہمارے جو اساتذہ ہیں، بہرحال ہیں تو ہمارے اساتذہ ہی اردو کے، ان کا اس طرح کا تو کیلیبر نہیں ہوتا، تو وہ چیزیں نا پختہ ہو جاتی ہیں، بعض اوقات آپ کو پتہ بھی ہوتا ہے کہ اس لفظ کا یہ تلفظ ہے لیکن آپ کو بولنا مشکل لگ رہا ہوتا ہے، مطلب وہ سیٹ ہو گیا نا اس کے، آپ کہہ لیں، یا بعض اوقات آپ کو لگتا ہے کہ یار اس کو میں صحیح بولوں گا تو اگلا پریشان ہو جائے گا، ٹھیک ہے، اب ہم ہرن ہرن کہتے رہتے ہیں، حالانکہ ڈکشنری میں دیکھیں تو وہ ہرن لفظ ہے، ہرن، ٹھیک ہے، اسی طرح ہم قلعہ قلعہ کہتے رہتے ہیں، اصل میں وہ ڈکشنری میں دیکھیں گے تو وہ قلعہ ہے، خیر اس طرح سے بہت ساری چیزیں ہیں، اب وہ پختہ ہو گئی ہیں، تو ان کو ٹھیک طرح سے پڑھنے سے ہو سکتا ہے کہ اگلے کو سمجھ نہ آئے بات، یا وہ سمجھے کہ یہ غلط پڑھ رہے ہیں، لیکن یہ ہے کہ ہماری اردو میں کافی کچھ بہتری کی گنجائش ہے، تو اور اب اگلی نسل میں ہمیں اردو کے اچھے ٹیچرز اساتذہ دینے چاہئیں، کیونکہ پروننسیشن بہت ضروری، تلفظ جو ہے نا بہت ضروری ہے، ٹھیک ہونا چاہیے، اور اس میں پھر یہ بھی ہے کچھ لوگ بھی ذرا غلوف کرتے ہیں نیچے کمنٹس میں، حافظ صاحب یہ لفظ یہ نہیں، فلاں اس طرح سے ہے اب وہ یہ نہیں دیکھتے کہ یار دو گھنٹے کا لیکچر ہے، اب دو گھنٹے کے لیکچر میں حافظ صاحب نے کوئی 2000 جملے بولے ہوں گے، ٹھیک ہے، ان 2000 جملوں میں اگر کوئی دو جملوں میں چار غلطیاں نکل آئی ہیں تو اس کی ریشو کو 0.11 میں بھی جا کے بنتی ہوگی، تو لیکن لوگوں نے اسی کو ہائی لائٹ کرنا ہوتا ہے اور اسی سے ایویلیویٹ کرنا ہوتا ہے کہ آپ کو اردو آتی ہے کہ نہیں آتی، اور حالانکہ وہ جو تصحیح کر رہا ہوتا ہے بعض اوقات وہ خود بھی غلط تصحیح کر رہا ہوتا ہے، خیر بہرحال ये तो बात दरमियान में आ गई। हाँ, हम बनू कुसई तक पहुँचे थे। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की एक हदीस हमने देखी थी कि जिसमें आप सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि अल्लाह ताला ने जो है वो बनू इस्माइल में से जो है वो कनाना को चुन लिया, कनाना में से जो है वो कुरैश को चुन लिया। कुरैश के बारे में मुझे सही बात यही मालूम होती है कि वो बनू फेहर है, अगरचे दो आ रहा है उसके बारे में तो, लेकिन ज़्यादा बेहतरी महसूस होता है। और फिर कुरैश में से बनू कुसई को चुन लिया। तो बनू कुसई एक और बड़ा टर्निंग पॉइंट है इस शजरे के अंदर, ठीक है, उसको हम समझने की कोशिश करेंगे। एक तो हमने ये बात कही थी कि कुसई का ये मुकाम और मर्तबा है कि इन्होंने बनू खुज़ा से ये बैतुल्ला लिया था, ठीक है। तो बनू इस्माइल से तो उनके जो ससुराली रिश्तेदार थे ना, बनू जुरहम, उन्होंने जो है वो बैतुल्ला की तौलियत ले ली थी, तो उनके पास सदियों रहा। उसके बाद बनू खुज़ा ने जो है वो बनू जुरहम से क्या किया, वो बैतुल्ला की तौलियत ले ली थी। तो बनू खुज़ा ने बनू बकर के साथ मिल के ली ना, ठीक है, बनू बकर जो अब्दे मनात की नस्ल में से है। फिर कुसई ने आके क्या काम किया कि वो बैतुल्ला की तौलियत वापस लिए। अच्छा, ये कुसई का एक कारनामा तो ये है, तो इस वजह से जो है वो इनको ये मुकाम और मर्तबा मिला। तो एक हमने ये भी बात डिस्कस की थी कि बनू खुज़ा के जो सरदार थे एक हुलैल, उनकी बेटी से कुसई का निकाह हो गया था, ठीक है। तो ये दामाद भी बन गए बनू खुज़ा के। तो जब सरदार फोत हुए, तो फोत होने से पहले उन्होंने अपने दामाद को, चूँकि इनका हसब नसब भी था और आल औलाद भी काफ़ी हो गई थी, तो उन्होंने इनको बैतुल्ला की तौलियत दे दी। बनू खुज़ा ने एक्सेप्ट नहीं किया था, ठीक है। फिर उसके बाद जो है वो मुसालियत हुई और कत्ल गारत हुई, फिर मुसालियत हुई और बनू कुसई को ये बैतुल्ला की तौलियत मिल गई, ठीक है। तो कुसई का इस एतबार से मुकाम और मर्तबा है कुरैश में कि इन्होंने बैतुल्ला जो है वो वापस लिया है, ठीक है। ये तकरीबन जो है ना, आप कह लें कोई 450 के राउंड अबाउट, 450 ईस्वी के करीब में ये काम हो रहा था, ठीक है। कुसई ने एक और काम किया 460 में, 460 में दारुन नदवा की बुनियाद रखी। ये बैतुल्ला के बिल्कुल सामने एक इमारत थी और इसमें वो कुरैश की आप कह लें कि एक तरह से पार्लियामेंट थी, मजलिस मुशावरत थी। उनके तिजारती काफले आते जाते रहते थे, तो यहाँ पे मुशावरतें होती थी। कुसई जो है ना, बेसिकली असल में इनकी जो इनके जो वालिद थे, ये बचपन में ही फोत हो गए, तो इनकी वालिदा ने दूसरा निकाह कर लिया। अब जो दूसरा निकाह किया था वो साहब बनू अज़रा कबीले से ताल्लुक़ रखते थे। बनू अज़रा जो है वो शाम की सरहद कह लें या शाम में था। तो ये अभी छोटे थे कि अपनी वालदा के साथ ये वहाँ शाम शिफ्ट हो गए। तो इन्होंने जवानी तक अपना वक्त को सही ने शाम में गुजारा। तो शामी रियासत को इन्होंने बहुत करीब से देखा, यानी रोमन एम्पायर को। तो वहाँ जब उन्होंने देखा कि बड़ी सल्तनतें किस तरह से चलती हैं और उनके कैसे डिपार्टमेंट्स हैं, शोभा जात हैं, तो वो सारा तजर्बा और स्किल लेके आए थे यहाँ मक्का में। तो यहाँ आते ही उन्होंने एक तो यह है कि कुरैश को वो बैतुल्ला की तौलियत वापस दिलवाई, और दूसरा दारुन नदवा कायम कर दिया, मजलिस मुशावरत जो है वो बना दी। फिर इन्होंने जो है वो कुछ डिपार्टमेंट्स बनाए थे कुसई ने, ठीक है। एक तो सकाया का डिपार्टमेंट था, यानी हाजियों को पानी पिलाना, जमजम से पानी पिलाते थे, ठीक है। उसको इन्होंने मुनज़्ज़म किया, आर्गेनाइज किया, लेकिन जमजम अभी जमजम नहीं था। उसकी वजह यह है कि जमजम जो है ना मरूर ज़माना के साथ कहीं दब गया था, तो कुसई के दौर में जमजम नहीं था। तो इन्होंने मक्का में जो है वो एक कुआं भी खुदवाया ताकि हाथियों को पानी पिलाने का ख़ास तौर पे एहतमाम किया जा सके। तो एक ये डिपार्टमेंट इन्होंने शुरू किया जो सिकाया कहलाता था। दूसरा जो डिपार्टमेंट था ये रिफादा था। رفادہ جو ہے انہوں نے ایک قریش کے اوپر سالانہ ٹیکس عائد کیا قصی نے، اور کہا کہ جی ہر بندہ کنٹریبیوٹ کرے گا سال میں اتنا، اور مقصد اس کا کیا ہے کہ ہم نے حاجیوں کی مہمان نوازی کرنی ہے اور ان کو مطلب فری میں کھانا کھلانا ہے، فی سبیل اللہ کھانا کھلانا ہے۔ تو گویا حاجیوں کی خدمت کا جذبہ ان میں تھا، ان لوگوں میں تھا، اور یہ اس کو نیکی سمجھتے تھے، کیونکہ بیت اللہ کو ظاہری بات ہے اللہ کا گھر سمجھتے تھے۔ تیسرا ندوہ تھا جس کی بات ہوئی ہے، ٹھیک ہے، دار الندوہ یہ کہلاتا تھا۔ آپ صلی اللہ علیہ وسلم کی جب بعثت ہوئی ہے تو اس وقت بھی دار الندوہ موجود تھا۔ چوتھا جو ہے وہ حجابہ تھا۔ حجابہ کے اندر جو ہے وہ کئی ایک ڈپارٹمنٹس آ جاتے ہیں۔ بیسیکلی تو یہ خانہ کعبہ کے حوالے سے جو خاص طور پہ چیزیں تھیں، جیسے ایک بڑی چیز یہ تھی کہ خانہ کعبہ کی جو کنجیاں ہیں، ٹھیک ہے، وہ کس کے پاس ہوگی، دوسرا اس کے غلاف کے حوالے سے کہ اس کو کس نے تیار کرنا ہے، ٹھیک ہے، پھر اس کے علاوہ کچھ اور بھی چیزیں تھیں بیت اللہ کی صفائی کے حوالے سے، تو خاص بیت اللہ سے متعلق جو چیزیں تھیں ان کا اہتمام، پھر بیت اللہ کے اندر جو امانتیں پڑی ہوتی تھیں، جو نذرانے پڑے ہوتے تھے، ان کی دیکھ بھال کرنا، یہ سب حجابہ میں آ جاتا تھا۔ پھر لوا تھا، لوا جھنڈے کو کہتے ہیں، یعنی جنگوں میں جو خاص طور پہ قریش کی جنگیں ہوتی تھیں دوسرے قبیلوں کے ساتھ، تو اس میں جھنڈا جو ہے وہ کس کے پاس ہوگا۔ تو قصی کے جو اولاد تھی ان میں ایک تو عبد مناف تھے، ٹھیک ہے، دوسرے عبد العزا تھے، اور تیسرے عبد الدار تھے، ٹھیک ہے۔ عبد العزا کے بارے میں ہم نے پڑھ لیا ہے پیچھے۔ تو اب ہوا یہ کہ عبد الدار جو ہے نا یہ بڑے تھے، تو قصی جب فوت ہونے لگے تو انہوں نے اپنے سارے جو آپ کہہ لیں کہ جی شعبہ جات تھے، ذمہ داریاں تھیں بیت اللہ کے حوالے سے، جو انہوں نے یہ ڈپارٹمنٹس قائم کیے تھے، یہ پانچوں کے پانچوں انہوں نے کیا کیے، اپنے بڑے بیٹے عبد الدار کو دے دیے۔ اس کی وجہ یہ بتائی جاتی ہے کہ عبد الدار جو ہے کمزور تھے، مالی اعتبار سے کمزور تھے، یا اولاد نہیں تھی ان کی زیادہ۔ عبد مناف جو ہے نا یہ قصی کی مطلب جیتے جاگتے ہی صاحب ثروت ہو گئے تھے، اور آل اولاد بھی ان کی بہت پھیل گئی تھی۔ تو جیسے ہوتا ہے نا باپ میں کہ یار اب اس کو کیا ضرورت ہے، ٹھیک ہے، اس کا تو کام چل رہا ہے، تو جس کا نہیں چل رہا نا اس کو کچھ دے جاؤ۔ تو قصی نے جو ہے وہ سارے ڈپارٹمنٹ جو ہے وہ اپنے بیٹے عبد الدار کو دے دیے وفات سے پہلے۔ اب قصی کے ظاہری بات ہے زندگی میں تو اب باپ سے کون جھگڑا کر سکتا ہے، لیکن جیسے ہی قصی گئے ہیں نا تو جھگڑا شروع ہو گیا۔ انہوں نے کہا بھائی ہم بھی اسی باپ کی اولاد ہیں، تو پانچوں ڈپارٹمنٹس تو آپ کے پاس نہیں جا سکتے، ٹھیک ہے، پانچوں شعبہ جات آپ کے پاس نہیں جا سکتے۔ اس سے جو ہے وہ لڑائی جھگڑا شروع ہو گیا۔ پھر اس کے بعد جب مصالحت ہوئی ہے تو دو ڈپارٹمنٹس عبد مناف کے پاس آ گئے، ٹھیک ہے۔ اچھا، یہ بنو ہاشم عبد مناف میں سے ہیں، اللہ کے رسول صلی اللہ علیہ وسلم کا جو خاندان ہے یہ عبد مناف میں سے ہے۔ تو جب مطلب بعثت ہوئی ہے رسول صلی اللہ علیہ وسلم کی، تو اس وقت بھی آپ کے جو چچا تھے عباس رضی اللہ عنہ، تو وہ سکایا کے انچارج تھے، ٹھیک ہے، رفادہ بھی ان کے پاس تھا کھانا کھلانا۔ تو آپ یوں کہہ لیں کہ خدمت خلق کے جو شعبے تھے یہ بنو ہاشم میں آ گئے۔ اچھا، رسول صلی اللہ علیہ وسلم کی جب بعثت ہوئی ہے نا، تو آپ کے خاندان میں ہم آگے چل کے دیکھیں گے کہ ایمان لانے والوں میں کون تھے زیادہ، بڑی تعداد میں بنو ہاشم تھے۔ اس کی وجہ کیا تھی؟ خدمت خلق کر کر کے دل کی نرمی پیدا ہو گئی تھی، اور اس لیے ان میں آپ کو نیکی بھی زیادہ نظر آئے گی بنو ہاشم میں۔ اچھا، دوسری طرف جو تھے وہ دیکھیں، وہ ذرا سیاسی قسم کے ڈپارٹمنٹس ہیں، ندوہ، مشاورت ہو رہی ہے، ٹھیک ہے، قافلے آ رہے ہیں، جا رہے ہیں، فلاں کے ساتھ جنگ کرنی ہے، لڑنا ہے، جھنڈا کس کے ہاتھ میں ہوگا، ٹھیک ہے، بیت اللہ کی چابیاں ہمارے پاس ہیں، یہ سارے سیاسی مناسب تھے، ہماری مرضی سے اندر داخل ہوگا بندہ، اندر جو خزانے پڑے ہیں بیت اللہ کے اندر، وہ وزارت خزانہ بھی آپ کے پاس آ گئی، ٹھیک ہے، تو وہاں زیادہ سیاست چلی ہے ادھر۔ लेकिन वो सियासत भी फिर इधर आ गई बनू अब्दे मनाफ में, हम आगे चल के उसको भी देखते हैं। तो खैर बहरहाल ये एक फर्क भी पड़ा है अखलाक के ऊपर भी बनू अब्दे मनाफ में और बनू अब्दिदार में जाके। तो इसके बाद फिर सीरत निगारों ने देखा कि बाद सीरत निगारों ने लिखा है कि ये डिपार्टमेंट सिर्फ 5 नहीं थे बल्कि 10-11 थे, कुछ और भी डिपार्टमेंट्स जो है वो कुसई ने वक़्त के साथ साथ इंट्रोड्यूस करवाए थे। तो कुसई ने बेसिकली ये सारा तजर्बा शाम से लिया था, क्योंकि अभी वो दूध पीते बच्चे थे कि उनकी माँ जो है उनका निकाह हो गया था किसी शामी से, और उन्होंने अपना सारा बचपन क्या जवानी तक वहाँ पर गुजारी। यहाँ तक फिर ये हुआ कि एक दफ़ा लड़ाई में किसी ने गुस्से में कह दिया कि तू तो इस कबीले का है ही नहीं, ठीक है। तो फिर उन्होंने माँ से पूछा तो माँ ने कहा कि हाँ वाकई ये बात ठीक है, लेकिन तेरे बाप का हसब नसब जो है वो इनसे बहुत बेहतर है। फिर कुसई जो है वो जवानी में फिर आए थे यहाँ पे बैतुल्ला में। खैर बहरहाल तो वो एक तजर्बा जो है ना जो लेके आए थे, एक सियासी तजर्बा शाम से, तो वो उन्होंने यहाँ आके मक्का की एक रियासत कायम की, यानी जिसे कहते हैं कि सिटी स्टेट। कुसई से पहले जो है ये कबायली निज़ाम था, वो बाकायदा स्टेट हम इसको नहीं कह सकते, रियासत नहीं कह सकते, लेकिन कुसई ने आके जिस तरह से डिपार्टमेंट्स बनाए हैं उससे ये एक सिटी स्टेट बन गई, एक छोटी सी रियासत वजूद में आ गई। यानी उन्होंने उमूर को मुनज़्ज़म किया, ऑर्गेनाइज किया, ठीक है, कुसई ने आके ना। इसके बाद जो है कुसई के, अब देखें हमने कहा कि 3 बेटे थे, एक अब्दे मनाफ को तो हम बाद में डिस्कस करते हैं, अब्दुल उज्जा को हमने डिस्कस किया और अब्दुद्दार। असल में तो झगड़ा इन दो में चला ना, अब्दे मनाफ की औलाद ज़्यादा थी और अब्दुद्दार कमज़ोर थे और बड़े थे, तो कुसई ने उनको नवाज दिया, तो वो तगड़े थे अब्दे मनाफ, तो वो फिर लड़े इनसे, ठीक है। तो खैर ये दोनों फिर नुमाया हो गया कुसई की औलाद में, अब्दे मनाफ और अब्दुद्दार। जी किसकी इस पे हम पहले डिस्कस कर चुके हैं। अब्दुद्दार जो है ना उनके 2 बेटे थे अब्दे मनाफ, यानी अब्दुद्दार के बेटे का नाम भी अब्दे मनाफ था। अच्छा अरबों में ये बहुत है, बाप के नाम पे बेटे का नाम रख दिया, बंदे का मतलब सारी घूम जाता है कि यार किसकी बात हो रही है, बाप की हो रही है बेटे की हो रही है, ये बहुत ज्यादा है उनमें, ठीक है। तो अब्दुद्दार के बेटे का नाम जो है, यानी उनका भाई भी अब्दे मनाफ है और बेटे का नाम भी अब्दे मनाफ है। इधर देखें, इधर दूसरे बेटे का नाम अब्दुल उज़ा रख दिया, उधर भाई का नाम भी अब्दुल उज़ा है। अब बात समझ, इसको मैं थोड़ा सा पॉइंटर से कर लेते हैं। तो अब्दुद्दार के 2 बेटे थे, एक तो अब्दे मनाफ, ठीक है। अब्दे मनाफ में फिर आगे उनका एक बेटा था किल्दा, किल्दा का बेटा इलकमा या अलकमा, अलकमा का बेटा हारिस, हारिस का बेटा नजर, इसका नाम आपने सुना होगा नजर बिन हारिस, सीरत की किताबों में, ठीक है, इसका नाम मिलता है। ये कुरैश के सरदारों में से था, ये बनू अब्दिद्दार में से। इसने क्या काम किया, ये जो है ना शाम और ईरान, क्योंकि ये ताजिर तो थे, 7 पुश्तों से तिजारत चली आ रही थी, ठीक है, कुरैश के अंदर ना। तो इसने क्या काम किया नजर बिन हारिस ने, कि ये शाम में गया और दूसरी तरफ ईरान में गया, तो वहां से किस्सा गो ले आया, यानी शाम से लोंडियां लेके आया, या बाद लोगों ने ये कहा कि शाम से जो है ना वो गाने बजाने वाले आलात ले आया, मौसीकी के आलात, और ईरान से जो है वो किस्सा गो लेके आया, या किस्से और कहानियां लेके आया, मतलब उनके यहाँ जो पुराने आबाओ अजदाद की थी। तो ये क्या करता था, लोगों को कहता था देखो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम भी तो तुम्हें किस्से सुना रहे हैं ना, तो उससे बेहतर ये मेरे किस्से हैं। तो ये मजलसें लगाता था और उसमें फिर किस्से सुनाता था, या किस्सा गो लेके आता था और उनको ट्रेन करके जो है वो कहता था कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के मुकाबले में तुम भी किस्से सुनाओ, और इसी तरह से कुरान के मुकाबले में आलात मौसीकी को तरजीह देता था। कुरान ने एक जगह इशारा भी किया ना, वमिन अन्नास मन यश्तरी लहवल हदीस, ठीक है, सूरा किसके अंदर है, गालिबन लुकमान में है, कि लोगों में से वो भी है कि जो लहवुल हदीस खेल तमाशी की बातें जो है उनकी खरीदो फरोख्त करता है ताकि लोगों को अल्लाह के रास्ते से गाफिल करे। तो ये खैर जंग बदर में मारा गया। بلکہ اسی کے بارے میں آتا ہے نظر بن حارث کے بارے میں کہ اسی نے یہ کہا تھا کہ یا اللہ اگر محمد صلی اللہ علیہ وسلم حق پہ ہے نا تو ہمارے اوپر پتھروں کی بارش برسا. اب یہ مجمع میں کھڑا ہو جاتا تھا, کہتا تھا دیکھو میں نے تو دعا کی ہے, پتھروں کی بارش ہوئی نہیں ہوئی, اس کا مطلب کیا ہے؟ محمد صلی اللہ علیہ وسلم حق پہ نہیں ہے. اگر ہوتے تو فوراً ہمارے اوپر پتھروں کی بارش ہو جاتی. تو یہ خیر بدر میں جو ہے وہ مقتول ہوا تھا, اور اسی کے بارے میں آتا ہے, بلکہ بعض مفسرین مطلب سیرت نگاروں نے تو کہا ہے کہ اس کے بارے میں کوئی 10 سے زیادہ آیات نازل ہوئی ہیں. قالوا ربنا عجل لنا قطنا قبل یوم الحساب, یہ والی آیات بھی کیا ہمارے پروردگار ہمارا حساب ذرا جلدی کر دے, جو محمد صلی اللہ علیہ وسلم کہہ رہے ہیں نا بڑا حساب کتاب ہوگا, تم ایمان نہیں لا رہے, آخرت میں پتہ نہیں ہوگا, تو یا اللہ ذرا جلدی کر دے. پھر ایک اور جو قرآن کی آیت ہے, سال سائل بعذاب واقع, ایک سوال کرنے والا جو ہے وہ سوال کر رہا ہے کہ عذاب واقع ہو جائے, عذاب مانگ رہا ہے وہ. تو اللہ نے کہا کہ بھائی وہ دور نہیں. ٹھیک ہے, تو خیر بہرحال یہ نظر بن حارث یہ ان میں سے تھا, بنو عبد الدار میں سے تھا, ٹھیک ہے, قصی کی اولاد میں سے. دوسرا ہم نے کہا تھا کہ مصعب بن عمیر, مصعب بن عمیر ایک بڑی شخصیت ہیں جو کہ ایمان لے آئے تھے, ان پہ ہم نے گفتگو کی. ٹھیک ہے, تیسرے جو ہے وہ عامر بن ہاشم, یہ بنو عامر جو تھے جب آپ سلم کی بعثت ہوئی تو ان کے پاس ندوہ تھا, یہ دار الندوہ ان کے پاس تھا, بنو عامر کے پاس تھا. نہیں نہیں, عمیر نے, عمیر نے, مصعب بن عمیر, مصعب بن عمیر ایمان لائے تھے. تو بنو عامر جو ہے نا ان کے پاس ندوہ تھا, دار الندوہ, پارلیمنٹ, مجلس شورا ان کے پاس تھی, یعنی بنو عبد الدار میں سے. ٹھیک ہے, پھر دوسری طرف بنو عبد الدار میں عبد العزیٰ کی اولاد میں عبداللہ, پھر ان کی اولاد میں طلحہ, طلحہ کے پاس جو ہے وہ جھنڈا تھا, بنو طلحہ کے پاس لوا ہوتا تھا, بلکہ احد میں بھی جو جھنڈا تھا مشرکین کی طرف سے وہ بنو طلحہ کے پاس تھا. یہ بنو عبد الدار ایمان نہیں لائے تھے, میجورٹی میجورٹی ایمان نہیں لائی تھی. دیکھیں کچھ تو ایمان لے آئے نا, جیسے مصعب بن عمیر, لیکن جب ہم بات کرتے تو مراد ہوتی ہے میجورٹی, اکثریت. دوسرا جو تھا تھے طلحہ کے بیٹے عثمان, تو بنو عثمان کے پاس پھر کنجیاں آئیں بیت اللہ کی, بلکہ یہ عثمان بن طلحہ ان کے بارے میں آتا ہے نا کہ یہ فتح مکہ پہ ایمان لائے تھے, یا بعض نے یہ بھی کہا کہ فتح مکہ سے پہلے ایمان لائے تھے. زیادہ بہتر یہی معلوم ہوتا ہے کہ فتح مکہ سے پہلے ایمان لائے تھے, کیونکہ انہوں نے جو ہے نا وہ پھر ہجرت کر لی تھی مدینہ کی طرف, وہاں ہی قیام جو ہے وہ کیا تھا. بعض لوگوں نے یہ بھی کہا کہ حضرت خالد بن ولید اور حضرت عبداللہ بن عمر بن العاص کے ساتھ ایمان لائے تھے. بہرحال جی 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 بنو عبد الدار میں جھنڈا رہا ہے نا, لوا ان کے پاس رہا ہے, ان کے پاس. دوسرا یہ ہے کہ آپ صلی اللہ علیہ وسلم جب مکہ فتح ہوا نا تو آپ صلی اللہ علیہ وسلم ان کے ساتھ گئے بیت اللہ میں, عثمان بن طلحہ کے ساتھ, اور آپ نے جا کے بیت اللہ کی تطہیر کی ہے, وہ آگے تذکرہ آئے گا اس کا, مطلب بتوں سے اس کو پاک کیا. تو پھر کنجیاں واپس آپ نے ان کو دے دی, یعنی ان سے لے کے پھر انہی کو دے دی, اور کہا کہ اگر کوئی تم سے یہ کنجیاں چھینے گا نا تو وہ ظلم کرے گا. پھر کسی نے ان سے لی نہیں, تا حیات کنجیاں انہی کے پاس رہیں, بلکہ ابھی بھی کہا جاتا ہے کہ انہی کے, ہاں ابھی بھی بیت اللہ کی جو کنجیاں ہیں وہ انہی کے خاندان میں ہیں, بنو عبد الدار میں. تو ان کے جو والد تھے وہ جو اوپر عبداللہ, یہ جنگ احد میں مارے گئے تھے, ان کے ہاتھ میں قریش کا جھنڈا تھا, یہ عبداللہ, ان کا نام ابو طلحہ تھا, کنیت ابو طلحہ تھی, عبداللہ بھی کہتے ہیں. جنگ احد میں قریش کا جھنڈا جو ہے وہ ان کے پاس تھا. خیر بہرحال تو بنو عبد الدار کا ایک تعارف آ گیا ہمارے سامنے کہ ایک طرف یہ لوگ تھے, ٹھیک ہے, جن کے پاس بیت اللہ کی کنجیاں تھیں اور قریش کا جھنڈا ان کے پاس ہوتا تھا اور دار الندوہ ان کے پاس تھا. ٹھیک ہے, دوسری طرف عبد مناف کے بیٹوں میں خاص طور پہ دو تقسیمیں ہوئیں, ایک ہاشم اور ایک عبد شمس, یہ ہم آگے چل کے اس کو ذرا واضح کرتے ہیں. ہاشم جو ہے, یعنی اب ہم بنو عبد مناف کی طرف آ رہے ہیں. عبد مناف کے چار بیٹے تھے, ٹھیک ہے, ہاشم, عبد شمس, المطلب, یہ عبد المطلب نہیں ہے, المطلب ہے, اور نوفل. تو بنو ہاشم جو ہے وہ انہوں نے تجارت کو زیادہ فوکس کیا. یہ ہاشم جو ہے نا, یہ آپ سلم کے پردادا ہیں, ٹھیک ہے. کہا یہ جاتا ہے کہ اصل میں انہوں نے تجارت کو جو ہے وہ کیا کیا, منظم کیا قریش میں. یعنی اس سے پہلے قریش آتے جاتے رہتے تھے, تجارت تو کرتے تھے, لیکن یہ ہے کہ رحلت الشتاء والصیف, کہ ایک تجارتی سفر لازمن کرنا ہے سردیوں میں اور ایک گرمیوں میں. یہ جو ہے وہ حضرت ہاشم نے جو ہے وہ اس کی بنا ڈالی تھی. تو سردیوں میں یہ لوگ یمن کی طرف جاتے تھے اور نیچے حبشہ کی طرف, یمن کے ساتھ ہی تھا نا حبشہ, اور گرمیوں میں یہ اوپر جاتے تھے شام اور فلسطین کی طرف, اور آگے پھر ترکی میں انکرا تک پہنچ جاتے تھے. اس وقت تو اس کو قسطنطینیہ کہتے تھے. تو ہاشم جو ہے یہ تجارتی سفر پہ, عجیب بات یہ ہے کہ آپ ان کے جب اٹھا کے دیکھتے ہیں ان کی وفات اکثر سفر میں ہوئی ہے. تو اس سے آپ اندازہ لگا لیں کہ یہ لوگ حالت سفر میں ہی رہتے تھے, مطلب گھر لگتا ہے کہ جیسے کم رہتے تھے, اور تجارت کے لیے سفر میں زیادہ رہتے تھے. حضرت ہاشم کی وفات بھی سفر میں ہوئی. آپ سلم کے جو والد تھے حضرت عبداللہ, ان کے بارے میں بھی آئے گا, وہ بھی سفر میں ان کی وفات ہوئی, وہ بھی تجارتی سفر تھا. پھر جو آگے ان کے بھائی المطلب ہیں, یہ بھی سفر میں فوت ہوئی ہے تجارتی سفر میں. خیر بہرحال, تو ہاشم جو ہے نا یہ شام کی طرف جا رہے تھے. تو مدینہ میں ایک قبیلہ تھا خزرج کا, خزرجی قبیلے کے جو ہے وہ ایک سردار تھے عمر بن زید, بنو نجار کہتے ہیں ان کو, خاندان کو. تو ان کی بیٹی سے ہاشم نے شادی کی. دیکھیں نا یہ جب گزرتے تھے نا, یہ دیکھیں نا, یہ ہم نے پہلے بھی دیکھا تھا, یہ تھا نا مکہ, یہ مکہ ہے, ٹھیک ہے. تو یہاں سے جب اوپر جاتے تھے تو یہ مدینہ سے گزر کے جاتے تھے نا, ٹھیک ہے. اور یہ تجارتی روٹ تھا, یہ تجارتی روٹ تھا, ٹھیک ہے. اور یہ نیچے جو ہے وہ یمن ہے, یہ نیچے یمن ہے, اور یمن سے پھر ادھر اکسوم, یہ اکسوم کی سلطنت جو حبشہ کہلاتی ہے, یہ والی. موسم کی وجہ سے, موسم کی وجہ سے کہ موسم بہتر رہے. تو یہ تجارتی روٹس ہیں, یہ جو پرپل میں آپ کو نظر آ رہے ہیں نا, تجارتی روٹس ہیں. اس میں دیکھیں بحری سفر بھی ہیں, یہ بحری روٹس بھی ہیں, ٹھیک ہے. سمندری سفر, قرآن نے تذکرہ کیا نا ان کے سمندری سفروں کا, کہ جب سمندر میں طوفان آتا ہے تو اللہ کو پکارتے ہیں, ٹھیک ہے. تو سمندری سفر بھی کرتے تھے یہ مختلف علاقوں کی طرف. تو بڑے تاجر تھے, یعنی کہنے کا مقصد یہ ہے کہ مکہ کے لوگ جو ہے وہ بڑے تاجر تھے. تو ہاشم جو ہے یہ شام کے سفر پر تھے کہ رستے میں مدینہ میں انہوں نے پڑاؤ کیا, اور مدینہ میں جو ہے وہ خزرج کے ایک خاندان بنو نجار, ان کے سردار کی بیٹی سے جو ہے وہ انہوں نے نکاح کیا, شادی کی, عمر بن زید. تو وہ چند دن وہاں پہ رہے مدینہ میں, پھر اس کے بعد وہ آگے شام میں چلے گئے کہ واپسی میں ان کو لے جاؤں گا. تو جب شام میں گئے تو پھر شام میں ان کی وفات ہو گئی, واپس نہیں آ سکے. لیکن یہ ہے کہ ہاشم کی جو بیوی تھی, سلمہ نام تھا ان کا, وہ پریگننٹ ہو گئی, ٹھیک ہے, اور ان سے پھر بچہ پیدا ہوا جس کا نام تھا عبد المطلب. یعنی اس بچے نے بھی اپنا باپ نہیں دیکھا, عبد المطلب نے بھی. ان کے والد ہاشم جو تھے عبد المطلب کے, یعنی آپ کے دادا کے, जो वालिद थे हाशिम, वो तिजारती सफ़र पे वो भी फोत हो गया था। ये देखें हिस्ट्री रिपीट हो रही है। फिर हुआ ये कि वो हाशिम तो वहाँ पे फोत हो गए, अब ये प्रेग्नेंट थी, बाद में इनके बच्चा पैदा हो गया अब्दुल मुतलिब, तो अब्दुल मुतलिब मदीना में रहे, मदीना में ही पैदा हुई है और मदीना में ही रहे। यहां तक कि हुआ ये कि हजरत हसन बिन साबित जो मारूफ शायर हैं, इनके जो वालिद हैं साबित, ठीक है, वो एक दफा उमरा के लिए आए यहां पे मक्का में, तो उन्होंने अल मुतलिब को देखा। ये अल मुतलिब कौन है? हाशिम के भाई हैं। और वो हजरत हसन बिन साबित के वालिद ने कहा अल मुतलिब को कि यार देखो तुम्हारा भतीजा जो है ना मैंने मदीना में देखा है, और 7-8 साल का लड़कों के साथ तीर अंदाजी कर रहा था, और उसका निशाना ऐसा पुख्ता निशाना कि मैं हैरान रह गया इस उम्र में। और जब उसका निशाना लगता है ना तो वो फिर जैसे वो बच्चे नाचते हैं ना तो वो फिर कहता है कि मैं हाशिम का बेटा हूं, मतलब फखर करते हुए ना। तो अब अल मुतलिब ने जब ये सुना तो ये बेचैन हो गए कि हमारी औलाद है, ठीक है, तो उसकी सलाहियतों के बारे में भी सुना, तो ये फौरन उन्होंने ऊंटनी पकड़ी और कहा कि मैं तो लेके आऊंगा, अभी भतीजे को अभी लेके आऊंगा। तो ये जब वहां पर गए हैं अब, तो बाद रवायतों में ये है कि जब वहां गए हैं तो वहां के लोगों ने कहा कि देखो बात यह है कि माँ जो है ना बच्चा नहीं देगी 7-8 साल का हो गया, जहरी बात है माँ क्यों देगी आपको बच्चा, तो इसलिए आप उनकी इजाजत के बगैर ले जाए। दूसरी कुछ रवायतों में यह है कि नहीं, उन्होंने वालदा से इजाजत ली थी, तो ज्यादा यही बेहतर महसूस होता है कि शायद इजाजत ली। और उन रवायतों में भी यह है कि माँ ने शुरू में तो बड़ी पसों पेश की लेकिन बिल आखिर उसने इजाजत दे दी कि खानदान उनका है, फिर उन्होंने कायल भी कर लिया तो वो खैर ले आए। जब वो लेके आ रहे थे मदीना से अब्दुल मुत्तलिब को, अब्दुल मुत्तलिब 7-8 साल के थे, कौन लेके आ रहा था? अल मुत्तलिब। तो उनकी हालत जो है ना अच्छी नहीं थी, मतलब कपड़े अच्छे नहीं पहने हुए थे, ठीक है, मक्का में जरा खुशहाली थी, ये लोग ताजिर पेशा थे कुरैश वाले, इनमें खुशहाली थी, लेकिन मदीना वाले ज़रात पेशा थे, इतनी खुशहाली नहीं थी। तो बाप भी नहीं था, गरीब बात है, माँ ने अब क्या खर्च करना था। तो अब्दुल मुतलिब ने उनको अपने साथ ऊँट पर बिठाए हुआ था, तो रास्ते में लोग हैरान होकर पूछते थे कि अब्दुल मुतलिब आप सरदाराने कुरैश में से, तो ये मफलूकुल हाल बच्चा, तो वो फिर कहते थे कि ये मेरा गुलाम है, ये क्या है, ये मेरा गुलाम है, अब्दुल मुतलिब है, तो इससे उनका नाम अब्दुल मुतलिब पड़ गया। बेसिकली उनका नाम जो है वो शेबा था, आप सलम के दादा का नाम शेबा था। तो वो जब अल मुतलिब लेके आए हैं उनको मक्का में, तो फिर उन्होंने नहलाया धुलाया, अच्छी पोशाक पहनाई है जैसे कुरैश का भाई, अब सरदार का बेटा है, फिर लेके गए हैं वहां कुरैश की मजलिस में और बताया कि ये हाशिम का बेटा है और मेरा भतीजा है और मैं मदीना से लेके आया हूं। लेकिन अब नाम एक पढ़ चुका था अब्दुल मुतलिब, तो उसी से मारूफ हो गए। अब एक और अहम बात जो यहां पे समझने वाली है कि हाशिम और अब्द शम्स ये दोनों भाई हैं। कहा यह जाता है, रवायतों में आता है कि जब ये पैदा हुई है ना तो इनकी दो उंगलियां जुड़ी हुई थी दोनों की, तो वो उंगलियां जब अलहदा की गई ना तो काफी खून निकला, उससे ये बदशगुनी ली गई कि इनमें खून रेजी होगी, बनु हाशिम में और बनु अब्द शम्स में, क्योंकि उमैया जो है ना वो अब्द शम्स की औलाद है, उमैया जिन्हें बनु उमैया कहते हैं। तो नस्बी एतबार से ये दोनों करीब हैं, हाशिम और अब्द शम्स ये जुड़वा भाई हैं, ट्विन्स हैं, यानी आप देखें ना उस एतबार से, नस्बी एतबार से ये ज्यादा करीब हैं। लेकिन اسلام میں آ کے زیادہ قریب کون ہے گیا؟ ہو گیا بنو ہاشم اور بنو مطلب. اس کی وجہ کیا تھی؟ وجہ یہی تھی کہ المطلب نے کیا کیا, ہاشم کے بیٹے عبد المطلب کو پالا, بڑا کیا. تو اس لیے المطلب اور بنو ہاشم ایک سائڈ پہ ہو گیا, ٹھیک ہے, اور عبد شمس اور نوفل ایک سائڈ پہ ہو گیا. وہ کیوں ہوئی ہے وہ ہم بعد میں ڈسکس کرتے ہیں, آگے جیسے جیسے چلتے ہیں نا تو وہ ہم اس کو پھر آگے ڈسکس کرتے ہیں. یہ دونوں جڑواں بھائی تھے اور ان کی انگلیاں جڑی ہوئی تھیں جب یہ پیدا ہوئی ہے نا, تو انگلیاں علیحدہ کی گئی نا تو وہ خون نکلا, جس سے یہ بدشگونی لی گئی کہ ان میں خون ریزی ہوگی, یعنی دونوں کی اولادوں میں, اور وہ ہوئی بھی بعد میں.
ایک دوسرے کے ساتھ
جی دونوں کی انگلیاں, ہاں دونوں کی جو ہے وہ انگلیاں جڑی ہوئی تھیں. اچھا ایک وہ روایت جو ہے نا ابھی ذرا ہم ایک دیکھ لیں جس میں, ہاں یہ والی روایت یہ دیکھیں نا, یہ اب روایت اچھے سے سمجھ میں آئے گی. جی چینج نہیں ہوا, اچھا ایک منٹ میں اس کو بند کرنا پڑے گا. وہ اصل میں اس کی حالت ایسی نہیں تھی نا, کسی نے یقین ہی نہیں کرنا تھا, اور اگر کوئی یقین کر لیتا تو پھر سوالات کرتے, آپ کا بھتیجا اور اس حال میں رکھا ہوا ہے, تو انہوں نے اس سارے مکالمے سے بچنے کے لیے یہ کہہ دیا بھائی میرا غلام ہے, جو بھی رستے میں ملتا تھا کہتے تھے میرا غلام ہے, ٹھیک ہے, کیونکہ خود تو وہ ظاہری بات ہے سرداروں والے حلیے میں تھے نا, تو اس لیے انہوں نے کہہ دیا. اچھا یہ اب روایت, ہاں روایت اب واضح ہوگی. یہ سنن ابی داؤد کی روایت ہے کہ جبیر بن مطم کہتے ہیں, ٹھیک ہے, کہ جس دن یوم خیبر تھا نا, ٹھیک ہے, تو اللہ کے رسول صلی اللہ علیہ وسلم نے کیا کیا کہ اپنے رشتہ داروں کا حصہ نکالا. واضح رسول صلی اللہ علیہ وسلم صحابہ ذی القربا, ٹھیک ہے, آپ سلم نے اپنے رشتہ داروں کا حصہ نکالا, اور آپ نے جو اپنا حصہ تقسیم کیا کس میں؟ بنو ہاشم میں اور بنو مطلب میں. آپ صلی اللہ علیہ وسلم کا جو حصہ بنتا تھا مال غنیمت میں سے, وہ آپ نے بنو ہاشم کو دیا اور بنو مطلب کو دیا. اس پہ کیا ہوا؟ اس پہ جو ہے وہ کچھ لوگوں نے سوال کیا, جیسے حضرت جبیر بن مطم نے بھی سوال کیا اور حضرت عثمان نے بھی سوال کیا کہ اللہ کے رسول ہم بھی جو ہیں وہ آپ کے رشتہ دار ہیں, ٹھیک ہے, تو آپ صلی اللہ علیہ وسلم نے اس پہ کیا جواب دیا کہ نہیں, آپ نے کس کو چھوڑ دیا؟ آگے نا وطارہ کا بنی نوفل و بنی عبد شمس, عبد شمس اور نوفل کو آپ صلی اللہ علیہ وسلم نے چھوڑ دیا, حالانکہ چاروں بھائی ہیں. تو حضرت عثمان نے اور جبیر بن مطم نے جا کے, بعض روایتوں میں آتا ہے کہ یہی اعتراض کیا اللہ کے رسول سے کہ ہم بھی تو جو ہے وہ آپ کے اسی طرح کے بھائی ہیں, تو آپ صلی اللہ علیہ وسلم نے اس پہ کہا تھا کہ دیکھو بنو ہاشم اور بنو مطلب جاہلیت اور اسلام میں جدا جدا نہیں ہوئی ہے, وہی بات کہ انہوں نے آپ صلی اللہ علیہ وسلم کی نبوت میں بڑھ چڑھ کے ساتھ دیا, ٹھیک ہے. اب نسبی اعتبار سے تو یہ صحیح بات یہی ہے کہ بنو امیہ زیادہ قریب ہیں نسبی اعتبار سے, ٹھیک ہے, لیکن یہ ہے کہ چونکہ وہ ہراول دستہ نہیں بنے جب آپ صلی اللہ علیہ وسلم کی بعثت ہوئی, تو اس لیے آپ صلی اللہ علیہ وسلم نے ان میں فرق کیا. خیر بہرحال اب ہم آگے چلتے ہیں. عبد مناف, عبد مناف میں ہم نے کہا کہ جی چار ان کے بیٹے ہیں, ٹھیک ہے, ہاشم, المطلب, عبد شمس اور نوفل. ہاشم کے بیٹے عبد المطلب تھے جن کو المطلب نے پالا, ٹھیک ہے, مدینہ سے لے کے آئے, جس پہ ابھی ہم نے ڈسکس کر لی. ابھی جو دوسرا بڑا قبیلہ نکلا ہے نا وہ ہے عبد شمس کی اولاد. یعنی عبد شمس کون ہے؟ عبد شمس جو ہیں وہ ہاشم کے بھائی ہیں. ہاشم کے بیٹے عبد المطلب اور عبد شمس کے بیٹے ہیں امیہ. یہ دونوں عبد المطلب اور امیہ آپس میں کیا ہیں؟ کزن ہیں. بنو امیہ کوئی علیحدہ ٹرائب نہیں ہے, آپ صلی اللہ علیہ وسلم کے خاندان میں سے ہے, دادا کے کزن ہیں, दादा के कजन है उमैया, वहां से बनू उमैया शुरू हुई है। तो अब्द शम्स के तीन बेटे थे, एक उमैया, ये ज्यादा गालिब आ गए, यहां से बनू उमैया बने, दूसरे रबिया, तीसरे अब्दुल उज्जा। हम आगे चलते हैं इसकी तरफ। उसकी वजह यह है कि ये बनू उमैया जो है ना, ये बहुत फल फूल गए, बहुत बढ़ गए थे ये। तो इन्होंने खास तौर पे जंग में जो सिपा सलारी थी, यानी एक डिपार्टमेंट जिसको हमने नहीं डिस्कस किया, सिपा सलारी का, जैसे आप कह रहे हैं चीफ ऑफ आर्मी स्टाफ, सिपा सलार अमूमन बनू उमैया में से होता था। तो अब्द शम्स के तीन बेटे थे, उमैया, रबिया और अब्दुल उस्सा। उमैया के फिर आगे बेटे थे हर्ब। ये हर्ब, हर्ब किसे कहते हैं अरबी में, जंग को। ये हर्ब जो है ना, ये सिपा सलार थे कुरैश के जंगे फिजार में। तो सिपा सलारी बनू उमैया के पास थी। फिर हर्ब के बेटे थे अबू सुफियान, ये भी सिपा सलार रहे, यानी कुरैश की तरफ से। जंगे ओहद में भी सिपा सलारी इनके पास थी, बल्कि खंदक में भी इनके पास थी, यहां तक कि मक्का फतह हो गया तो फिर ये भी ईमान ले आए। अबू सुफियान के बेटे फिर अमीर मुआविया थे, तो ये ईमान ले आए फतह मक्का पे, अबू सुफियान भी और हजरत अमीर मुआविया रजी अल्लाह। उमैया के दूसरे बेटे थे अबू अम्र। अबू अम्र का जो बेटा था उसका नाम था अबू मुआइत, और अबू मुआइत के बेटे का नाम था उकबा। उकबा बिन अबी मुआइत नाम सुना होगा, ये भी सरदाराने कुरैश में से था। अब देखें ना, बनू उमैया में बड़े बड़े सरदार पैदा हुए, मतलब ज्यादा हो गया ना, तो इसलिए जरा इनकी शान बढ़ गई। उमैया बिन खल्फ में हमने डिस्कस कर लिया, उकबा बिन अबी मुआइत, ठीक है। तो इसके बारे में आता है कि इसने दावत वलीमा की, तो जब दावत वलीमा की तो इसने कहा कि मैं सारे कुरैश के जो है वो मुअज्जज अफराद को बुलवाऊंगा। तो ये आप सल्लम की मजलस में भी बैठता था और आपसे मुतासिर भी था, शुरू शुरू में मुतासिर भी था उकबा बिन अबी मुआइत। तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को भी इसने दावत दी कि मेरे यहाँ दावत वलीमा है, तो आप भी आए, कुरैश के सारे सरदार आ रहे हैं। तो आप सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि देखो बात यह है कि तुम मेरी दावत पहले कबूल कर लो, फिर मैं तुम्हारी दावत कबूल करूँगा, और वो कलमा पढ़ने की है। शुरू में आप सल्लम की रगबत ज़्यादा होती थी कि ये सरदार हैं, ये कबूल कर लेंगे ना तो इस्लाम फैल जाएगा। इसने पढ़ भी लिया, इसने कलमा पढ़ लिया था, यानी सीरत निगारों ने लिखा है। लेकिन हुआ ये कि जब ये गया है अपने दोस्त के पास, उमैया बिन खल्फ के पास, इसका दोस्त था उमैया बिन खल्फ, वो भी सरदाराने कुरैश में से था, उसने जब सुना तो वो इससे नाराज हो गया। वो इसका आप कह लें क्लोज फ्रेंड था, बेस्ट फ्रेंड कह लें, वो इतना नाराज हुआ, उसने कहा मेरी तेरी दोस्ती खत्म, जब तक मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के मुंह पे थूक के नहीं आएगा ना, उस वक्त तक मैं तुझसे राजी नहीं हूँगा। तो ये बदबخت जो है वो फिर उसके आ गया, उसके बहकावे में आ गया, हालांकि वैसे आप सलम की कदर करता था, लेकिन उस दोस्ती की खातिर आ गया। तो ये फिर बदर में मकतूल हो गया, बदर में मारा गया। कहा हाँ, ये भी बदर में कत्ल हुआ, बल्कि इसी के बारे में कहा जाता है कि ये जो कुरान की आयत है, वयौम याद ज़ालिमु अला यदैही यकूलु या लैतनि इत्तखज़्तु मअ रसूलि सबीला, कि ज़ालिम क़यामत वाले दिन जो है वो अपने हाथ काटेगा और ये ख्वाहिश करेगा कि काश मैंने रसूल को अपना साथी बनाया होता, यानी रसूल को मैंने तरजीह दी होती, लेकिन उसने अपने दोस्त को तरजीह दे दी रसूल पे। इसका बेटा था वलीद बिन उकबा, ये फतेह मक्का पे ईमान ले आया था, वलीद बिन उकबा। ये हजरत उस्मान का जो है वो एक तरह से भाई भी था। हजरत उस्मान रजी अल्लाह अन्हु ने इसको गवर्नर भी लगाया था। खैर, इसके ऊपर कुछ इल्ज़ामात भी थे, शराब पीने का इल्ज़ाम था हजरत उस्मान रजी अल्लाह अन्हु के ज़माने में, उस पर हद भी जारी हुई। खैर, इस तरह की, लेकिन यह है कि इस्लाम ले आया था, इस्लाम में वो ठीक था। मतलब इसको ओहदा जो है वो हजरत अबू बकर ने भी दिया, हजरत उमर ने भी ओहदा दिया, और शुरू में दावा के डिपार्टमेंट में इसने बड़ा काम किया, ईसाइयों को मुसलमान करने में इसका बड़ा कंट्रीब्यूशन है वलीद बिन उकबा की। लेकिन करैक्टर में कुछ लोग कहते हैं कि जी कमज़ोरी रह गई थी, क्योंकि शराब घुट्टी में पड़ी हुई थी, तो वो कमज़ोरी कुछ न कुछ लोगों में रह गई थी। लेकिन कुछ लोग ये भी कहते हैं कि नहीं, वो इल्ज़ाम था। खुद इसका भी कहना ये था कि मेरे ऊपर इल्ज़ाम लगाया गया, हजरत उस्मान रज़ी अल्लाह अन्हु को इसने यही कहा था, मेरे मुखालफीन ने इल्ज़ाम लगाया मैंने शराब नहीं पी। लेकिन ये बहरहाल सही मुस्लिम की रवायत में मौजूद है कि हजरत उस्मान ने हद लगाई थी, हजरत अली से कहा था कि हद जारी करो। तो वलीद बिन उकबा। दूसरा जो है हर्ब के बाद अबू अमर, और अबू अमर के बाद फिर अबुल आस। अबुल आस की औलाद में एक तो हकम है, हकम का बेटा फिर मरवान, मरवान बिन हकम जो मारूफ है बनू उमैया में से, ठीक है, जिसने एक तरह से फिर बनू उमैया को जिंदा किया था। नहीं, नहीं, तो हकम ने जो है, हकम ने इस्लाम कबूल किया था फतेह मक्का के मौका पे, और मरवान बिन हकम तो खैर वो भी जारी बात है। मरवान जो है इसकी पैदाइश के बारे में इख्तलाफ है, कुछ लोगों ने कहा कि 2 हिजरी में है, कुछ ने कहा 4 हिजरी में है। तो जो भी हो, आप सल्लम की वफात अब 13 हिजरी में हुई ना, हाँ सॉरी 13 नहीं 11 हिजरी। तो आप सल्लम की वफात के वक्त इसकी उम्र कितनी होगी, कोई तकरीबन 8 साल तो होगी, 8 साल होगी। इसलिए बाज़ अहले इल्म का ख्याल ये है कि ये सहाबी, मरवान बिन हकम क्या है, सहाबी। बाज़ का ख्याल ये है कि नहीं, ये सहाबी नहीं, क्योंकि इनके वालिद हकम को अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने ताइफ भेज दिया था, और ये अपने वालिद के साथ ताइफ चले गए थे। लेकिन बहरहाल चले भी गए हों, लेकिन फिर भी ये बहुत पॉसिबिलिटी है, 8 साल तो क्या अल्लाह के रसूल को देखा होगा हालत ईमान, बहुत पॉसिबिलिटी है, ताइफ कौन सा बहुत दूर था। तो इसलिए ज़्यादा गालिब गुमान यही है कि ये सहाबी। इमाम बुखारी का अंदाज़ यही मालूम होता है कि ये सहाबी हैं, क्योंकि इमाम बुखारी ने एक मुकाम पे रवायत लाए हैं कि मरवान बिन हकम अल्लाह के रसूल सल्लम से नकल करते हैं, यानी अंदाज़ इमाम बुखारी का ही है कि मरवान बिन हकम किस से नकल कर रहे हैं, अल्लाह के रसूल से। तो गोया इमाम बुखारी के नज़दीक ये क्या हो गया, ये सहाबियत होगी, वरना तो सनद मुनक़ते हो जाती है ना, सनद मुनक़ते हो जाती है। तो ज़्यादा बेहतर यही मालूम हो रहा है। तो इमाम बुखारी ने मरवान बिन हकम से रवायत ली है, बल्कि इनके मरवान बिन हकम से जिन्होंने रवायत लिया उनमें अली ज़ैनुल आबिदीन भी हैं, ठीक है। अली ज़ैनुल आबिदीन अलैहि रहमा को तो जानते हैं ना, जो हज़रत हुसैन के बेटे थे, हज़रत हुसैन रज़ी अल्लाह अन्हु के बेटे थे, उनका नाम था अली ज़ैनुल आबिदीन। तो अहले तशय्यो में जो आइम्मा का कॉन्सेप्ट है, तो वो फिर हजरत अली और फिर उनके बाद हजरत हसन, फिर हजरत हुसैन, फिर उनके बाद इनको इमाम मानते हैं, अली ज़ैनुल आबिदीन को रहिमहुल्लाह। तो अली ज़ैनुल आबिदीन ये सही बुखारी में रवायत करते हैं, किन से, मरवान से। तो मरवान जो है उनके असाज़ा में शुमार होते हैं, उन्होंने इस्तेफादा किया इनसे। खैर बहरहाल हमारे यहाँ एक फ़ज़ा भी बन गई है, और उसमें ठीक है कुछ उनमें कमियाँ कोताहियाँ भी थीं, मरवान बिन हकम में कमियाँ कोताहियाँ भी थीं, वो मिलती हैं, उनको तस्लीम करना चाहिए, ज़ाहरी बात है। तो लेकिन कुछ मुबालगा आराई भी ज़्यादा हो गई है, दोनों तरफ फिर खींचा तानी होती है। उकबा बिन अबी मुआइत, ये भी बदर में मारा गया था। फिर उसके बाद चौथे जो बेटे थे उमैया के, वो अबुल ईस थे। अबुल ईस के बेटे उसैद, उसैद के बेटे अत्ताब जी, अत्ताब बिन उसैद, ये भी सरदाराने कुरैश में से थे। आप सल्लम ने जिन चार लोगों के बारे में ख्वाहिश का इजहार किया था ना फतेह मक्का के मौका पे कि वो ईमान लेके आए, तो उनमें से ये भी थे अत्ताब बिन उसैद, ये भी बनू उमैया में से। बल्कि इनको आपने बाद में जो है वो मक्का का गवर्नर भी लगाया। तो इतना भी नहीं था कि रसूलुल्लाह सल्लम को बनू उमैया से कोई बोक्स था, ऐसा भी नहीं था। उनमें ऐसे लोग भी थे जो शुरू में ही इस्लाम ले आए थे, लेकिन मेजॉरिटी उनकी ऐसी थी कि जो रसूलुल्लाह सल्लम की मुखालफत में पेश पेश रही, ये बात थी। ठीक है, तो लेकिन उनमें से भी कुछ लोग फिर फतेह मक्का पे ईमान ले आए और वो अपने ईमान में सच्चे साबित हुए। लेकिन बहरहाल ये एक अलमिया है कि बाद में इनमें बनू हाशिम में और बनू उमैया में फिर मसाइल पैदा हुई। बनू रबिया, दूसरी तरफ जो अब्द शम्स के एक बेटे थे उमैया, उमैया के दूसरे भाई थे रबिया, यहां से बनू रबिया, रबिया का बेटे थे उतबा, उतबा बिन रबिया का नाम मिलता है सीरत में। ठीक है, उतबा बिन रबिया का नाम मिलता है सीरत में। ये सरदाराने कुरैश में से था, बल्कि यही वो शख्स था कि जब आप सल्लम ताइफ से वापस आए हैं ना, अहले ताइफ ने बच्चे आप सल्लम के पीछे लगाए, पत्थर फेंके गए, तो आपने एक बाग में जो है वो पना ली थी, तो वो बाग इसका था उतबा बिन रबिया का। और इसने जो है वो फिर अपने वो कहा था गुलाम को कहा था कि जाके मोहम्मद सल्लम को पानी पिलाओ। जहरी बात है, एक खानदानी वो हमीयत तो थी ना, खानदानी हमीयत थी। तो उतबा बिन रबिया जो है ये जंगे फिजार को रुकवाने में इसका अहम किरदार था। यही वो शख्स था जिसने आप सल्लम को तीन चीजें पेश की थी। सीरत में मारूफ वाकया है ना कि आप सल्लम को तीन चीजें पेश की गई, तो बाद सीरत निगारों ने कहा था कि ये वो सरदार था जिसने कहा था कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम देखें बात यह कि अगर आपको सरदारी चाहिए तो हम सारे कुरैश मिलके आपको अपना सरदार बना लेते हैं, माल और दौलत चाहिए तो आपके कदमों में ढेर लगा देते हैं, किसी सरदार की बेटी से आपने शादी करनी है तो आप बता दें, बस से आपकी शादी करवा देते हैं, लेकिन आप ये काम छोड़ दें जो आप कर रहे हैं। तो आप सल्लम ने कहा था कि चचा बात ख़त्म हो गई तो कहाँ, तो फिर अल्लाह के रसूल सल्लम ने सूरह फुस्सिलत की आयात तिलावत, जिसमें पिछली कौमों पे जो है वो आज़ाब का तज़किरा था। कहा जाता है कि पहली कोई 10 आयात थी जो आप सल्लम ने उनको 13 आयात सुनाई थी। तो जब आप सल्लम ने पढ़ी हैं तो उस पर बड़ा असर हुआ। ज़ाहिर बात है आखरत से मुतालिक और पिछली कौमों पे कैसे अजाब आया जब उन्होंने नबियों को नहीं माना, तो ये फिर खामोशी से उठा आप सल्लम की मजलस में और फिर कुरैश की मजलस में गया और उसने कहा भाई बात ये है, तुमने मुझे भेजा तो है मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की तरफ कि आपको मैं राज़ी करूं, लेकिन बात यह है कि उनका जो कलाम है ना, ये जो तुम डिस्कस कर रहे हो ना कि शेर है, तो शेर भी नहीं है। तुम कहते हो कहानत है, तो मैंने बड़े बड़े काहिन देखे हैं लेकिन ये कहानत भी नहीं। तो मैं तुम्हें एक मशवरा देता हूँ, देखो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अगर ग़ालिब आ जाते हैं अरब पे, जिस तरह से वो चल रहे हैं, दावत उनकी फैल जाती है, कुरैश का नाम होगा, हमारा नाम होगा, समझदारी की बात करो, तुम्हारा कबीला ही गालिब होगा ना, खानदान तो तुम्हारा है। दूसरी सूरत यह है कि इनका रास्ता छोड़ दो, ये मगलूब हो जाएं, मगलूब हो जाएं तो फिर भी तुम्हारा काम हो गया, यानी तुम्हें बुरा नहीं बनना पड़ेगा कि अपने खानदान का आदमी जो है वो तुमने पीछे कर दिया। तो इसने कुरैश के सामने जो है ये जब बात की तो वो सारे भड़क उठे कि हमने तुम्हें किस काम से भेजा था और तू मुतासिर होकर आ गया और हमें उल्टा मशवरे देना शुरू हो गया। अच्छा, यही ये समझदार आदमी था, समझदार था मतलब इसकी बातों से लगता है कुरैश में कुछ लोग समझदार थे और उन्होंने वक्त वक्त पे समझदारी दिखाई भी, लेकिन फिर क्या होता था, दूसरे उनको भड़का देते थे जो जरा जंग जुआना तबीयत के होते थे। ठीक है, अब जंगे बदर में हुआ क्या है कि जब अबू सुफियान ने पैगाम भेजा है कि जी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम हमारा काफिला आ रहा है, वो ऊपर से आ रहा था ना, तो मदीना से जो है वो काउंटर करेंगे, आप जो है वो लश्कर भेज दें। तो जब लश्कर यहाँ से निकला है मक्का से अपना काफिला बचाने के लिए, तो अबू सुफियान ने इतला दे दी कि मैं बच के निकल आया हूं। तो उतबा बिन रबिया ने उस वक्त कहा कि लड़ाई करने का फायदा नहीं, काफिले की हिफाजत के लिए हम जा रहे थे, काफिला बचा के निकाल लाए अबू सुफियान, तो अब खामखा। अबू जहल ने फिर भड़काया, नहीं नहीं हम तो वापस नहीं जाएंगे, हम तो लड़ मर के जाएंगे। वो फिर मकतूल भी या मुर्दार भी हुआ जाके वहां पर। तो उसने कहा कि ये तुम बुजदिली कर रहे हो, वो वाली हिस ना भड़काई, अब बुजदिल बन रहे हो, मौत से डर रहे हो, ये वो। तो वो फिर उसने आमादा किया। खैर बहरहाल, तो उतबा बिन रबिया ये भी बदर के अंदर मकतूल हो गया, ये भी मकतूल हो गया, ये भी ईमान नहीं लाया। बल्कि इसका जो बेटा था वलीद बिन उतबा, ये भी बदर में मकतूल हुआ। तो उतबा की बेटी थी हिंद, या हिंदा भी नाम आता है, ठीक, जो अबू सुफियान की बीवी थी। उसने अपने बाप और भाई का बदला लेने के लिए फिर हजरत हमजा रजी अल्लाह अन्हा को और अनहो को क्या किया, शहीद करवाया था। बाज़ सीरत निकारों ने लिखा है, बाज़ ने किसी और का भी नाम लिया। खैर बहरहाल, उतबा के बेटों में एक अबू हुज़ैफ़ा थे। अबू हुज़ैफ़ा ने शुरू में इस्लाम कबूल कर लिया था, यानी अस्साबिकून अल्अव्वलून में से थे। जी, इन्होंने हबशा की तरफ हिजरत भी की थी अबू हुज़ैफ़ा ने, ठीक है। बल्कि बदर में जो है इन्होंने अपने वालिद को यानी उतबा को दावत मुबारजत दी, आओ मुकाबला करो। अल्लाह के रसूल ने मना कर दिया, नहीं ये काम नहीं करना, देखो तुम्हारा बाप है, ठीक है। तो अभी तो जज्बात में जो है वो लड़ाई हो गई, तुम गालिब आ गए, लेकिन बाद में ये ना हो कि इस पे अफसोस हो। और फिर ये भी हो सकता था कि वो उसको इशू बना लेते, ठीक है, कुरैश, वो तो पहले इस चीज़ को इशू बनाते थे ना कि बाप के खिलाफ बेटे को जो है वो खड़ा कर दिया। आप सलम ने मना कर दिया, वो तैयार थे अबू हुज़ैफ़ा जो। चौथे जो है वो अबू हिशाम। अबू हिशाम भी सुलह हुदैबिया से पहले ही मान ले आए थे, ठीक है। तो ये बेसिकली हैं बनू अब्द शम्स, ठीक है। इनमें से बनू उमैया आ गए, बनू रबिया आ गए, और फिर उसके अलावा बनू अब्दुल उस्सा। अब्दुल उज़्ज़ा की औलाद में फिर रबी हैं, रबी की औलाद में अबुल आस हैं। ये अबुल आस जो हैं ये रसूल सल्लम के दामाद हैं, ठीक है, आप सल्लम के दामाद हैं, यानी हजरत ज़ैनब के शोर थे अबुल आस। अबुल आस नहीं, नहीं अमर बिन अल आस तो और है ना, वो और है। तो अबुल आस जो हैं ये जो रबी के बेटे हैं, ये अबुल आस जो हैं ये आप सल्लम के दामाद हैं। यानी बनू अब्द शम्स में भी आपने बेटी दी, सिर्फ बनू हाशिम में नहीं दी, बनू अब्द शम्स में भी आपने बेटी दी। ये ईमान नहीं लाए थे अबुल आस, शुरू में ईमान नहीं लाए थे, बल्कि इनको भी कुरैश ने कहा था कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की बेटी को तलाक दे दो, इन्होंने कहा मैं नहीं दूंगा। अबू लहब के बेटों ने दे दी थी, वो तो पता है ना, वो आगे बात आ रही है, उसके बेटों ने दे दी थी, ठीक है, रुकैया और उम्मे कुलसूम, आप सल्लम की दो बेटियां वहां पर थी ना, अबू लहब की तरफ थी। तो खैर बहरहाल, ये बदर में फिर कैद हुई है। जब कैद हुए तो इनके फिदिये के लिए इनकी जो अहलियाँ थीं हजरत ज़ैनब रज़ियल्लाहु अन्हा, उन्होंने वो हार भेजा, वो मारूफ वाक़या है ना, वो हार जो उन्हें हजरत खदीजा रज़ियल्लाहु अन्हा ने दिया था शादी के मौके। खैर वाह, तो आप सल्लम जो है वो उसको देख के आप दीदा हो गए। तो अल्लाह के रसूल ने फिर लोगों से मशवरा किया कि अगर यहाँ फिदिये में हम हार लेने के बजाय अब फिदिया जहरी बात है सबसे लिया जा रहा था, तो वो आप सलम के दामाद थे, उनसे ना लेते तो एक इम्तियाज पैदा होता। तो अल्लाह के सलम ने कहा कि इनका फिदिया अगर हम ये रख दें कि ये जैनब को मदीना भेज दें, वो भी अभी मक्का में थे, इनके निकाह में थी जहरी बात। तो फिर मुसलमानों ने जब इस पर एग्री किया तो फिर उनका फिदिया यही मुकर्रर हुआ, हार वापस कर दिया गया। फिर उन्होंने वापस जाके जो है वो हज़रत ज़ैनब रज़ियल्लाहु अन्हा को भेज दिया था। इनकी बेटी थी उमामा, अबुल आस की बेटी थी उमामा, यानी आप सल्लम की ये नवासी हो गई ना। ये उमामा का तस्करा आता है रवायतों में कि आप सल्लम इनको कंधे पे बिठा के जो है वो नमाज पढ़ाते थे, बल्कि ये बाद में इन उमामा की शादी हुई हज़रत अली से, वो हम बाद में जाके देखेंगे। हज़रत अली जब तक हज़रत फातिमा रही हैं तब तक शादी दूसरी नहीं की क्योंकि हज़रत फातिमा को पसंद नहीं था ना, ये पसंद नहीं था। लेकिन हज़रत फातिमा की वफात के बाद उन्होंने फिर 7-8 शादियां की, हज़रत अली ने उसके बाद 7-8 शादियां, लेकिन उनकी ज़िंदगी में नहीं की सेकंड मैरिज। बल्कि वो कहीं रवायत है भी, एक मिनट मैं देखता हूँ, जिसमें जो है ना, हाँ, अबू जहल की बेटी के हवाले से एक रवायत है कि हज़रत अली ने अबू जहल की बेटी से मंगनी की। असल में हज़रत अली ने नहीं रिश्ता भेजा था, उन्होंने भेजा था, ठीक है, बनू मखज़ूम ने भेजा था हज़रत अली की तरफ कि आप हमारी बेटी से क्या करें, शादी कर लें, मदनी दौर का, ठीक है। तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने जब आप सलम को इतला मिली, इतला भी कैसे मिली कि हज़रत फातिमा जो है ना वो आप सलम के पास हाजिर हुई और कहा क्या कि आपकी बरादरी का ख्याल है कि आप अपनी बेटियों की हिमायत में गुस्सा नहीं करते, ठीक। तो अब अल्लाह के रसूल ने पूछा भाई मसला क्या है, तो फिर उन्होंने कहा कि अली जो है ना वो अबू जहल की बेटी से निकाह करना चाहते हैं, रिश्ता भी उन्होंने पेश किया था, तो हज़रत अली तैयार हो गए थे, यानी पैगाम निकाह का मतलब यह है कि तय पा गया था। ये सुनकर आप सलम खड़े हो गए और आपने फिर खुतबा दिया और फिर आपने क्या कहा कि मैंने अबुल आस बिन रबी से एक बेटी का निकाह किया, वही जिनका तज़करा भी आया, अबुल आस बिन रबी, तो उसने मुझसे जो बात की उसे सच्चा कर दिखाया, यानी अल्लाह के रसूल ने उनकी तारीफ की कि देखिए उन्होंने मुझसे वादा किया था। अच्छा, वादा क्या किया था, इसमें एक वादा तो ये किया था कि जी मदीना जाऊंगा तो हज़रत ज़ैनब को भेज दूंगा, एक तो ये था। दूसरा, कुछ सीरत निगारों ने यह भी लिखा है कि उन्होंने ये कहा था कि आपकी बेटी पे सोकन नहीं लाऊंगा, कुछ सीरत निगारों ने ये भी लिखा है। अच्छा, इसकी हिकमत क्या है, इस पर हम थोड़ा सा बाद में गुफ्तगू करते हैं इस रवायत के बाद। फिर आप सलम ने कहा कि देखो बेशक फातिमा मेरा जिगर गोश है और मैं ये गवारा नहीं करता कि उसे रंज पहुंचे, अल्लाह की कसम रसूल सलम की बेटी और अल्लाह के दुश्मन की बेटी एक शख्स के अकद में नहीं रह सकती। फिर हज़रत अली ने इस मंगनी को तर्क कर दिया, बल्कि बाद रवायतों में ये भी है कि आप सलम ने कहा कि जो फातिमा को तकलीफ़ देता है तो वो मुझे तकलीफ़ देता है। अच्छा, ये रवायत का टुकड़ा क्या करते हैं अहले तशय्यो हज़रात, हज़रत अबू बकर पर फिट करते हैं बाग़ फदक के मसले में, हालांकि ये रवायत का टुकड़ा अल्लाह के रसूल ने हज़रत अली के बारे में कहा है, इस मौका पे कहा है। बाद रवायतों में ये भी है कि आप सल्लम ने कहा कि मैं हलाल को हराम नहीं कर रहा, ठीक है, मैं नहीं कह रहा कि अली के लिए दूसरा निकाह क्या है हराम है, लेकिन मैं ये ज़रूर कहूँगा कि अली पहले मेरी बेटी को तलाक दे फिर जाके बेशक दूसरा निकाह कर ले, ये तो मेरा हक है ना। तो अल्लाह के रसूल ने इस तरह से बात, फिर हज़रत अली रज़ी अल्लाह अन्हु ने वो मामला क्या किया, छोड़ दिया। तो यहां पे एक और चीज आप देखेंगे कि अल्लाह के रसूल ने दूसरे दामाद की तारीफ की है, अब आज समझ रहे। तो खैर, बहरहाल उसमें कुछ लोगों ने इसको मौजू बहस बनाया है कि ये जहरी बात है कि अल्लाह के रसूल सल्लम का ये जो अंदाज था इसको हम किस तरह से समझ सकते हैं। देखिए, एक बात तो यह है कि आप सल्लम ने जिस तरह से अपने आप को वक्फ किया हुआ था, बल्कि नबी की ज़िंदगी वैसी जो है वो अल्लाह के दीन के लिए वक्फ होती है, और دین کے رستے میں جو تکالیف اور آزمائشیں نبیوں کو برداشت کرنی پڑتی ہیں وہی بہت زیادہ ہوتی ہیں. اب اس کے ساتھ خاندانی آزمائشیں بھی آ جائیں تو یہ بہت مشکل ہو جاتا ہے. تو اللہ کے رسول صلی اللہ علیہ وسلم, اب دیکھیں نا کہ اللہ تعالیٰ نے اس طرح سے حالات بنائے کہ وہ آپ کو جتنی آزمائشیں آئیں وہ دین میں آئیں, تو کہیں جگہ پہ اللہ تعالیٰ نے آپ کو پھر فیسیلیٹیٹ کیا. تو اب ظاہری بات ہے کہ بیٹی پہ سوکن آ جاتی, ٹھیک ہے, وہ آزمائشیں تو پیدا ہونی تھیں, وہ ان آزمائشوں کا برڈن اللہ کے رسول صلی اللہ علیہ وسلم پہ بھی آنا تھا. تو جب آپ, اب آپ دیکھیں ہم میں سے بھی کوئی مثال کے طور پہ دین کا کام کرنا چاہتا ہے, مثال کے طور پہ ظاہری بات ہے اب ہم کو کمپیریزن تو نہیں کر رہے رسول صلی اللہ علیہ وسلم کی ذات کے ساتھ, لیکن ایک مسئلے کو ہم سمجھ رہے ہیں, ہم میں سے کوئی دین کا کام کرنا چاہتا ہے تو وہی بندہ دین کا کام کر سکے گا نا کہ جو مطلب ذہنی اعتبار سے کوئی فارغ ہو, جو بیچارہ اپنے مسائل میں الجھا ہوا ہے, خاندانی مسائل میں الجھا ہوا ہے یا خاندانی جھگڑوں میں اگر کوئی ہم میں سے کوئی الجھا ہوا ہے تو وہ کوئی دین کا کام کر سکتا ہے؟ مشکل ہو جائے گا نا. تو یہی ہے, ایک وجہ تو یہ بیان کی جا سکتی, دوسری وجہ یہ بھی بیان کی گئی چونکہ وہ ابو جہل کی بیٹی تھی تو اس لیے حضرت فاطمہ رضی اللہ عنہ کا جو ہے نا ایک بچپن کا تاثر تھا, یعنی انہوں نے دیکھا تھا کہ ان کے والد کے ساتھ کیا ہوا ہے, مطلب وہ ساری اذیتیں, اونٹ کی اوجڑی لا کے رکھی گئی حضرت فاطمہ نے آ کے اٹھائی, ٹھیک ہے, اور وہ یہ رکھنے والے کون تھے, یہ سارے لوگ تھے. تو اب اگر اسی خاندان سے سوکن آتی نا تو وہ ایک بڑی تکلیف کا باعث بنتی. اس کے بعد بنو نوفل آ گیا. بنو نوفل میں کیا ہیں, عدی ہیں, نوفل کے بیٹے, نوفل کے بیٹے عدی ہیں, عدی کے بیٹے متم ہیں, متم کے بیٹے جبیر ہیں. تو متم بن عدی یہ معروف شخصیت ہیں, انہوں نے اسلام نہیں قبول کیا تھا لیکن مسلمانوں سے ہمدردی رکھتے تھے, بلکہ آپ نے پڑھا ہوگا سیرت میں کہ طائف سے واپسی پہ ایک شخص نے آپ صلی اللہ علیہ وسلم کو پناہ دی تھی اور ان کی پناہ میں آپ صلی اللہ علیہ وسلم مکہ میں داخل ہوئے تھے, کیونکہ قریش نے یہ ایکا کر لیا تھا کہ محمد صلی اللہ علیہ وسلم طائف سے واپس آئیں گے تو ہم نے مکہ میں داخل نہیں ہونے دینا. تو وہ جو پناہ دینے والی شخصیت تھی نا وہ متم بن عدی تھے. آپ صلی اللہ علیہ وسلم نے ان کی طرف پیغام بھجوایا. تو اب ظاہری بات ہے بنو نوفل ہیں, ہمدردی رکھتے تھے, ہاشم کے بھائی ان کی اولاد میں سے ہیں, ٹھیک ہے. تو متم بن عدی پھر اپنے بیٹوں کو لے کے آئے ہیں اور آپ صلی اللہ علیہ وسلم کے ساتھ پھر آئے ہیں اور پھر بیت اللہ میں جو ہے وہ داخل ہوئی ہیں اور پھر حرم میں آ کے سارے سرداران قریش کو مخاطب کر کے کہا کہ دیکھو یہ محمد صلی اللہ علیہ وسلم ہے, میں نے ان کو پناہ دی ہے. تو جس نے ان کو اذیت دینے کی کوشش کی نا تو اس نے ہمارے خلاف جنگ کی. اچھا وہ ان کو پتہ تھا یہ پھر نہ ختم ہونے والی نہ جنگیں شروع ہو جاتی ہیں. یہ قبائلی جو ہے نا اس میں یہ نظام تھا, اس کا احترام کرتے تھے, ڈرتے تھے یا احترام کرتے تھے بہرحال اس چیز سے. تو یہ ان چھ لوگوں میں شامل تھے جنہوں نے بنو ہاشم کے ساتھ جو بائیکاٹ ہوا تھا نا, ایک معاہدہ لکھا گیا تھا, وہ آگے چل کے ہم پڑھیں گے. تو وہ معاہدہ جو ہے نا وہ جب لکھ کے لٹکایا گیا تھا تو انہوں نے اس کو پھاڑ دیا تھا, ویسے دیمک بھی چاٹ گئی تھی, پھر بنو ہاشم میں سے چھ لوگوں نے کہا کہ یار اب بہت ہو گیا بنو ہاشم کے ساتھ مقاطع بائیکاٹ, تو بیچارے جو ہے وہ بڑا انہوں نے جو ہے وہ برداشت کیا. تو یہ بھی ان لوگوں میں شامل تھے جنہوں نے وہ معاہدہ پھاڑا تھا, بلکہ بیعت عقبہ ثانیہ کے لیے جب سعد بن عبادہ آئے ہیں مدینہ سے آئے تھے نا لوگ, بیعت عقبہ اولا میں بھی آئے تھے, ثانیہ میں بھی آئے تھے, وہ ہم پڑھیں گے. تو سعد بن عبادہ یہ ان کے انصار کے سرداروں میں سے ہیں, تو ان کو قریش نے پکڑ لیا تھا جب ان کو قریش کو خبر ہوئی, تو قریش نے ان کو پکڑ لیا, روک لیا, تو پھر انہوں نے چھڑوایا تھا ان کو, یہ کہہ کے کہ یہ میری قافلوں کی حفاظت کرتے ہیں. وہاں قافلے ظاہری بات ہے مدینہ کے قریب سے گزرتے تھے نا, تو یہ ان کا بڑا سسٹم تھا کہ وہ قریش کے قافلوں کو کوئی نہیں چھیڑتا تھا, انہوں نے آپس میں طے کیا ہوا تھا یہاں سے یہاں تک فلاں کی حفاظت میں, یہاں سے یہاں تک فلاں کی حفاظت میں, باقی تجارتی روٹ پہ پھر لوگ ان کی حفاظت میں چلتے تھے جس کو یہ آپ سمجھ لیں کہ امان دے دیں, ٹھیک ہے. تجارتی روٹ وہی تھا, یعنی آپ یوں سمجھ لیں کہ جی ٹی روڈ, اس پہ یہ بیٹھے ہوئے تھے, قابض تھے. नहीं, ये मुसलमान नहीं हुए थे, इनके बेटे हो गए थे, जुबैर बिन मुतिम। जुबैर बिन मुतिम जो है ना, इनके बारे में भी आता है कि आप सल्लम ने ख्वाहिश की थी फतेह मक्का पे कि ये ईमान ले आए। दूसरे अदी के बेटे थे तुआइमा, ये भी कुरैश के सरदारों में से था ये शख्स, लेकिन आप सल्लम को अजियतें देता था, तुआइमा गाली भी देता था, बल्कि ये भी बदर में मकतूल हुआ। खैर भारत, तो मतलब मिले जुले लोग रहे, कुछ ईमान ले आए शुरू में ही अवाइल इस्लाम में, कुछ डटे रहे, कुछ ऐसे थे जो हमदर्दी का इजहार करते रहे, लेकिन यह है कि ईमान नहीं लाए। यानी एक वो ग्रुप था जो हजरत अबू तालिब की तरह था, ठीक है, ईमान नहीं लाए लेकिन यह है कि सपोर्ट करते रहे, और एक वो ग्रुप था जो मुखालफत में पेश पेश था, अबू जहल की तरह का था, ठीक है, और एक वो था कि जो असाबिकून अलवलून में से थे, ईमान ले आए जल्दी। वो आगे आ रहे हैं इंशाल्लाह। हाशिम की औलाद में फिर अब्दुल मुत्तलिब, अब्दुल मुत्तलिब जो है ना, इनके 12 बेटे थे, बाद में बनु अल मुत्तलिब ज्यादा मारूफ नहीं हुई है, ठीक है, ज्यादा मारूफ नहीं हुई। बनु अब्द शम्स ज्यादा मारूफ हुई है, या बनु नौफल ज्यादा मारूफ हुई है। तो असल में तो फिर बनु हाशिम या बनु अब्द शम्स यही रह गए ना, बनु अब्दुल मुत्तलिब जो है वो ज्यादा मारूफ नहीं हुई है। अब हम आगे आते हैं अब्दुल मुत्तलिब की तरफ। हाशिम के बेटे थे अब्दुल मुत्तलिब, जिनके बारे में अभी हमने पढ़ लिया। अब्दुल मुत्तलिब जो है ना, इनकी 6 बीवियां थी, ठीक है, हमने कहा था अरबों में कसरत अजवाज थी। जो भी आप बड़ा सहाबी निकाल के देखेंगे ना, 8-10 बीवियां, 8-10 बीवियां आम है ये, 8-10 बीवियां, बाज की तो 12-13-14-15 भी चली जाती हैं।
ज्यादा बीवी रखे क्या ये इन्हीं काम किया रहता है? बात कहते हैं कि जामी काम में तो ठीक रहता है, लेकिन इन्हीं काम में ये टेंशन ज्यादा होती है।
इनका सवाल है कि जी ज्यादा बीवियां रख के जो है वो इल्मी काम किया जा सकता है? बात यह है कि ये वो बात बताए, सवाल का जवाब दे जिसकी ज्यादा बीवियां हो, जिसका तजर्बा ही ना हो, वो बेचारा क्या जवाब देगा? बस पहले एक कर लें, फिर उसके बाद इंशाल्लाह। नहीं, ये भी अहम मसला है कि जिसकी अभी एक ना हुई हो तो वो 2 के बारे में डिस्कस कर रहा हो कि 2 की जा सकती है कि नहीं, असल मसला तो ये। चलें बाहर। हाशिम की औलाद जो है उनमें फिर अब्दुल मुत्तलिब हैं। अब्दुल मुत्तलिब की 6 बीवियां थी जिनसे उनके 10 बेटे थे, 12 बेटे थे। बाज ने जो है वो 15 का भी तस्करा किया, लेकिन 15 शायद गलती है क्योंकि बाज के नाम जो है ना वो ज्यादा भी नकल हो गए। हजरत सफिया, ये अब्दुल मुत्तलिब की बीवी हैं, ठीक है। हजरत सफिया से एक बेटे थे हारिस, फिर दूसरी बीवी हैं फातिमा, फातिमा से बेटे थे अबू तालिब और फिर जुबैर। ये वो नहीं है, अब्दुल्ला बिन जुबैर के वालिद नहीं है, ये और है, ठीक है, ये बेसत से पहले फोत हो गए थे। तो हजरत फातिमा से जो है वो अबू तालिब हैं और जुबैर हैं। फिर उसके बाद जो है इनकी एक बहन भी हैं, उम्मे हकीम, इनका नाम बैजा था, यानी आप सल्लम की फूफी। 6 फूफी हैं आप सल्लम की, 12 चचा हैं आप सल्लम के और 6 फूफी हैं। यानी बनु हाशिम काफी फल फूल गए, बनु अब्दुल मुत्तलिब कह लें, काफी फल फूल गए। हाँ, एक वालिद हो गए तो 11 चचा हो गए, सही कह रहे हैं आप। तो तीसरी जो बीवी थी लुबना, उनसे जो है वो अबू लहब था, ठीक है। चौथी जो बीवी थी हाला, उनसे एक हजल, हजल नाम आता है, और एक मुकविम और एक हमजा थे, हजरत हमजा आप सलम के चचा, और एक जो है वो हजरत हमजा की बहन थी सफिया भी, ये भी ईमान ले आई थी। सफिया का तस्करा मिलता है ना। फिर उसके बाद जो है नुतैला, ठीक है जी, नुतैला जो है उनकी औलाद में हजरत अब्बास थे, आप सलम के चचा अब्बास, फिर उसके बाद जरार थे, और फिर कुस्म, फिर एक मुमनिया, उनसे गैदाक थे। थोड़ा सा हम बस इसको खोल लेते हैं अब्दुल मुत्तलिब की औलाद को, फिर उसके बाद हम आगे चलते हैं। तो हजरत अब्दुल मुत्तलिब के बारे में तो हमने मतलब देख लिया ना कि ये कैसे आए थे यहां पे। अच्छा, अब्दुल मुत्तलिब का झगड़ा हो गया था नौफल के साथ, झगड़ा हुआ था एक कुएं पे, कुआं था बेसिकली में हाशिम का। नौफल कौन हुई है? अब्दुल मुत्तलिब के चचा। हाशिम जब फोत हुई है ना, तो नौफल ने कब्जा कर लिया, ये कुआं था ताइफ में, ठीक है। तो अब अब्दुल मुत्तलिब ने अपने ससुराली रिश्तेदार मदीना से, बनू नजार से मदद तलब की, तो वहां से 80 सवार आए थे, और उन्होंने जो है वो नौफल को जो है वो धमकी वगैरह लगाई, तो फिर कुआं वापस हुआ। इस बात को नौफल ने महसूस कर लिया, और नौफल ने क्या किया, फिर अब्द शम्स को अपने साथ मिला लिया और अब्दुल मुतलिब के खिलाफ एका कर लिया। यहां से ये फिर तकसीम हुई है कुएं के ऊपर, कि दो भाई एक तरफ हो गए। दो तो वो पहले ही एक तरफ थे ना, क्योंकि अल मुतलिब ने तो अब्दुल मुतलिब को पाला था ना, ठीक है, तो वो तो वैसे ही वहां पे थे, तो ये कुएं पे ये तकसीम हुई है। दूसरा काम जो अब्दुल मुतलिब ने किया वो ये था कि जमजम का चश्मा जो है मरूर जमाना के साथ दब गया था। तो बाद रवायतों में यह है कि अब्दुल मुतलिब को ख्वाब आया था कि फलां जगह पे जमजम है, तो ये खुदाई करते थे, तो कुरैश मजाक उड़ाते थे, कब मिलेगा, ऐसी लगी हुई है, लेकिन इन्होंने खुदाई जारी रखी अपने बच्चों के साथ, हारिस वगैरह। और तो वो इत्तेफाक से जमजम का चश्मा निकल आया और बैतुल्ला का खजाना भी निकला। जब वो खजाना निकला है तो ये सारे कुरैश जी, अब हमारा भी हिस्सा है। तो उन्होंने कहा खुदाई मैंने अकेले की है, तुम्हारा हिस्सा मैं कहां से दूं, ठीक है। उस वक्त मजाक उड़ाते थे। तो खैर बहरहाल फिर उन्होंने कुछ तकसीम कर दिया, कुछ बैतुल्ला की नजर कर दिया, लेकिन फिर वो जो जमजम था वो जमजम फिर इनके पास रहा। बैतुल्ला का खजाना मतलब यह कि कुछ सोने के, आप कह लें जैसे हरन वगैरह कहा जाता है, निकले थे कुछ ऐसी चीजें थी जो पुराने जमानों में वो क्या करते थे कि बैतुल्ला की नजर कर देते थे ना, कुछ सोना चांदी, तो वो बैतुल्ला में पड़ा रहता था। तो वो किसी वक्त में लड़ाइयों में क्या हुआ, वो किसी ने निकाल के तो जमजम के कुएं में उसको फेंक के वो कुआं भी जो है वो दबा दिया था, खत्म कर दिया था उसके आसार, लड़ाई लड़ाई में गुस्से में आके। वो जो फॉरेन इन्वेडर्स आते थे ना, उनके साथ भी ये लड़ते रहते थे ना, जो गैर मुल्की अनासिर आते थे। तो अब इन्होंने मन्नत ये मानी थी अब्दुल मुत्तलिब ने इसी मौका पे, कि अगर जमजम का चश्मा निकल आया तो मैं अपना एक बेटा जो है वो जिबा कर दूंगा बैतुल्ला के नाम। और वो इत्तेफाक से रसूलुल्लाह सल्लम के वालिद थे अब्दुल्ला, जिनके नाम कुरान निकला। तो जब ये जिबा करने लगे हैं उनको, तो कुरैश आ गए, उन्होंने कहा अब्दुल मुत्तलिब बात यह है, आज तो तुम जिबा करने लगे हो अपना बेटा, ये रस्म चल पड़नी है, सब ने नजरें मान लेनी है, और कुरैश ने अगर इस तरह से अपने बेटे जिबा कर दिए तो हम दूसरों से जंग कैसे करेंगे, दूसरे तो हमारे पर गालिब आ जाएंगे, हमारी नस्ल खत्म हो जाएगी, इसका सोचो। अब्दुल मुतलिब ने कहा मैं तो अब नजर मान चुका हूं, मैं क्या करूं। तो उन्होंने कहा कि फिर किसी से हम फैसला ले लेते हैं। तो खैर उन्होंने फैसला लिया, तो उसने कहा देखो बात यह है, तुम्हारी कौम में एक आदमी का जो खून बहा है वो कितना होता है? तो उन्होंने कहा भाई 10 ऊंट, उस वक्त 10 ऊंट था जो दियत होती थी, 10 ऊंट थी, किसी ने किसी को कत्ल कर दिया ना तो उसका खून बहा अदा करना है, तो वो 10 ऊंट थी। उसने कहा ऐसा करो कि आप कुरा निकालते जाओ, एक तरफ अब्दुल्ला और दूसरी तरफ ऊंट, तो ऊंट बढ़ाते जाओ, जहां जाके जो है वो कुरा निकल आए तो वो उतनी ऊंट जिबा कर देना। तो उन्होंने इस तरह से कुरा डाला तो वो 10-10 ऊंट करते करते 100 पे जाके अब्दुल्ला का नाम निकल आया। तो 100 ऊंटों पे जाके फिर उन्होंने अब्दुल्ला की जान बख्शी हो, ठीक है। तो 100 ऊंट फिर उन्होंने क्या किए, कुर्बान किए अब्दुल मुत्तलिब ने हजरत अब्दुल्ला के इवज। वहां से दियत जो है रसूलुल्लाह सल्लम ने कहा कि 100 ऊंट पड़ गए, खून बहा वहां से 100 ऊंट पड़ा। जी
जब अब्दुल्ला को ज़बह करने लगे थे
ना, वो तो जहरी बात है कि मन्नत ही पूरी कर रहे थे ना, जैसे हजरत इब्राहिम अलैहिस्सलाम ने जो है वो अपने बेटे इस्माइल को ज़िबा किया, वो तो ये देख रहे थे ना उनके पास कौन सा दीन था, उन्हें तो बस ये पता था कि इब्राहिम ने अपने बेटे इस्माइल को जो है वो अल्लाह के हुक्म पे ज़िबा कर दिया। तो बैतुल्लाह के लिए ज़िबा करना वो तो उसको नेकी समझ के कर रहे थे, मकसद तो कोई नहीं था, मकसद तो अल्लाह को राजी करना था। लेकिन फिर वो रुक गए। तो अब्दुल मुत्तलिब की अजवाज में से जो सफिया हैं उनके बेटे हारिस थे। हारिस जो है वो अपने वालिद की हयात में ही फोत हो गए, अब्दुल मुत्तलिब की जिंदगी में फोत हो गए, मतलब मुसलमान नहीं। इनके चार बेटे हैं, नौफल, अब्दुल्ला, रबिया और मुगीरा, ये चारों मुसलमान हैं। नौफल फतेह मक्का पे ईमान लेके आए, रबिया के बारे में भी आता है कि ये भी फतेह मक्का पे ईमान लाए, बल्कि बाज जो है वो फतेह मक्का के मौका पे जो खुतबे हैं उनमें भी ये अल्फाज हैं कि रबिया का जो खून है इनके बेटे का, इनका छोटा बेटा जो है वो रबिया बिन हारिस, इनका छोटा बेटा जो है वो मक्तूल हुआ था। तो आपने दौरे जहिलियत के झगड़े ख़त्म करने के लिए कि मैं उनका खून और अपने चचा का सूद माफ़ करता हूँ, आइंदा से आप ऐसा ना करो, ठीक है। मुगीरा जो हैं ये भी फतेह मक्का के मौका पर ईमान लाए थे, आप सल्लम के रज़ाई भाई भी हैं मुगीरा जो हैं। खैर फिर इनकी औलादें भी आगे मुसलमान हैं, तो ये बनू हारिस के लाते हैं, ठीक है। आप सल्लम के चचा तो मुसलमान नहीं थे हारिस, लेकिन उनकी औलाद फिर आगे मुसलमान हुई। उसके बाद फिर दूसरी बीवी फातिमा है, फातिमा से फिर जो है वो अब्दुल्ला है। जी
नहीं,
हाँ उनकी औलाद में से अब्दुल्ला। तो फातिमा जो है उनसे अब्दुल्ला है, यानी आप सल्लम के वालिद, फिर अबू तालिब है आप सल्लम के चचा, फिर ज़ुबैर हैं, ठीक है। तो अब्दुल्ला जो हैं इनकी उम्र 25 साल थी तकरीबन, तो ये भी मुल्क शाम में तिजारत की गर्ज़ से जा रहे थे। अब्दुल्ला जो हैं ये भी शाम में तिजारत की गर्ज़ से जा रहे थे, तो इनकी भी शादी वहाँ बनू नजार में हुई थी, मदीना में, हजरत आमिना से। तो कहा जाता है कि उन्होंने अपने ननिहाल में वफात पाई। तो आप सल्लम की उम्र उस वक़्त कितनी होगी, बाद लोगों ने कहा कि 7 माह, बाद लोगों ने कहा कि 2 माह, यानी अभी आप अपनी वालिदा के पेट में थे कि आपके वालिद की वफात हो गई, और वो भी तिजारती सफ़र में हुई। दूसरे जो है वो अबू तालिब हैं, अबू तालिब फिर मतलब उनकी औलाद में से अकील हैं, ठीक है। हजरत अकील ये भी ईमान ले आए थे, बाद में ईमान लाए थे, ये बदर में कैद हुए थे, कैद होके आए थे, फिदिया दे के फिर जो है वो आज़ाद हुए। सुलह हुदैबिया के मौका पे ईमान लाए थे ये, या उससे कुछ पहले। अकील के बेटे थे मुस्लिम, मुस्लिम बिन अकील जिनका नाम आता है, हजरत हुसैन रज़ी अल्लाह अन्हु के जो प्यामर बन के कूफा में गए थे। अबू तालिब के दूसरे बेटे थे जाफर, जाफर तैयार जिनका नाम था, इनका भी नाम आपने काफ़ी पढ़ा होगा, یہ شروع میں ایمان لے آئے تھے, بلکہ یہی تھے نا جنہوں نے نجاشی کے دربار میں جا کے تقریر کی تھی, حضرت جعفر طیار, یہ بھی ابو طالب کے بیٹے تھے. جی ہاں, حبشہ کی طرف ہجرت کی تھی, ٹھیک ہے. جنگ موتا میں انہی کے پاس وہ جھنڈا تھا نا, اور یہ شہید ہو گئے تھے, بلکہ ان کے دونوں بازو کٹ گئے تھے نا. آپ صلی اللہ علیہ وسلم نے کہا تھا کہ جنت میں اللہ نے ان کو دو بازو دیے. پھر تیسرے بیٹے حضرت علی, وہ تو معروف صحابی ہیں, عشرہ مبشرہ میں سے ہیں, خلفائے راشدین میں سے ہیں, آپ صلی اللہ علیہ وسلم کے داماد ہیں, اور فاطمہ ان کی طرف ہیں. پھر آپ صلی اللہ علیہ وسلم نے ان کے بارے میں یہ کہا کہ میرا اور علی کا رشتہ ایسے ہی ہے جیسے موسیٰ اور ہارون کا ہے. تو کافی فضائل ان کے. جی نہیں, ابھی ہم زیادہ تفصیل میں نہیں جاتے, زیادہ تفصیل میں نہیں جاتے. حضرت علی رضی اللہ عنہ کی پھر اولاد کافی ہوئی ہے, کیونکہ انہوں نے بھی کافی شادیاں کی. ان میں ایک تو حضرت فاطمہ سے حضرت حسن اور حسین تھے, اس کے علاوہ بھی ہیں لیکن ابھی ہم اس میں نہیں جا رہے. پھر ایک بیوی تھی ان کی حولہ, جن سے محمد بن حنفیہ تھے, کیونکہ یہ حنفیہ قبیلے سے تھی نا. محمد بن حنفیہ کی اولاد میں پھر جو ہے آگے یہ اعوان پیدا ہوئی ہے. ہمارے ہاں یہ جو اعوان ہے نا قبیلہ, یہ حضرت علی کی جو بیوی تھی حولہ, جو بنو حنفیہ سے تھی, ان میں سے محمد بن حنفیہ. پھر حضرت علی کی ایک بیوی تھی اسماء, حضرت اسماء. یہ حضرت اسماء جو ہیں یہ پہلے حضرت جعفر کی بیوی تھی, پھر ان کی شہادت ہو گئی, یہ جو حضرت جعفر تھے. پھر حضرت ابو بکر سے ان کی شادی اللہ کے رسول نے کروا دی, تو حضرت ابو بکر بھی چلے گئے, تو پھر حضرت علی کی شادی ہوئی ان سے. تو محمد بن ابی بکر حضرت ابو بکر کے بیٹے ہیں, یہ ان کو پالا پوسا حضرت علی نے. کیوں؟ کیونکہ ان کی جو والدہ تھیں حضرت ابو بکر کی وفات کے بعد حضرت علی کے نکاح میں آئی ہیں, تو اس لیے آپ دیکھتے ہیں کہ جنگوں میں یہ محمد بن ابی بکر حضرت علی کے ساتھ کھڑے ہیں. پھر ایک بیوی امامہ تھی, امامہ بنت زینب, جن کا تذکرہ آیا. حضرت ابو بکر کے بیٹے ہیں محمد ابی بکر, یہ حضرت ابو بکر کے بیٹے ہیں نا. کیونکہ حضرت اسماء جو ہیں, اسماء بنت امیس, ان کی پہلی شادی ہوئی جعفر سے, دوسری شادی ہوئی حضرت ابو بکر سے, ان سے محمد پیدا ہوئی ہے. پھر ابھی وہ چھوٹے ہی تھے کہ حضرت ابو بکر چلے گئے دنیا سے. نہیں, اہل تشیع نے نا شجروں میں کافی گڑبڑ کی ہے, یہ بات ٹھیک ہے آپ کی, شجروں میں انہوں نے بہت گڑبڑ کی ہے. یہ تو بنیادی مصادر ہیں, وہ بغیر دلیل کے ادھر ادھر کی چیزیں اٹھا کے لے آتے ہیں. لیکن ہر جگہ نہیں, انہوں نے بھی نہیں کی, ہر جگہ انہوں نے بھی نہیں کی. اکثر چیزیں ایگریڈ اپان ہیں, اہل تشیع اور اہل سنت کے اکثر چیزیں ایگریڈ اپان ہیں. ام ہانی, یہ حضرت علی رضی اللہ عنہ کی بہن تھی. ام ہانی مطلب ابو طالب کی بیٹی تھی. ان کا تذکرہ روایتوں میں ملتا ہے. فتح مکہ کے موقع پہ آپ سلم نے ان کے گھر میں کیا کیا تھا, قیام کیا تھا, اور وہاں ہی چاشت کی نماز بھی پڑھی, ٹھیک ہے, جو معروف ہوا ہے چاشت کی جو رکعتیں ہیں. آپ سلم کی کزن ہے. تو بنو مخزوم جو ہے نا, ان کے ایک سردار تھے حبیرہ بن ابی واہب, ان سے ان کی شادی ہوئی تھی ام ہانی کی. چار بچے تھے ان کے. تو فتح مکہ کے موقع پہ ام ہانی تو ایمان لے آئیں, فتح مکہ پہ جیسے بہت سے لوگ ایمان لے آئے, بنو ہاشم میں بھی کچھ لوگ جو ہے فتح مکہ پہ ایمان لائے ہیں. میجورٹی تو پہلے ایمان لے آئی تھی, لیکن کچھ لوگ فتح مکہ پہ ایمان لائے ہیں, جیسے کہ بنو امیہ میں سے کچھ لوگ پہلے ایمان لے آئے تھے لیکن میجورٹی فتح مکہ پہ ایمان لائی. تو یہ تقسیم رہی ہے. تو ام ہانی جو ہے نا, اللہ کے وسلم نے ان کو نکاح کا پیغام بھیجا تھا لیکن انہوں نے انکار کر دیا تھا. آپ وسلم نے وجہ پوچھی تو انہوں نے کہا کہ میری اولاد ہے. پھر اس پہ اللہ کے وسلم نے ایک تبصرہ کیا تھا قریش کی عورتوں کے بارے میں. یہ صحیح مسلم کی روایت ہے کہ آپ وسلم نے خاطبہ ام ہانی بنت ابی طالب, کہ حضرت ابو ہریرہ سے روایت ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے حضرت ام ہانی بنت ابی طالب کو نکاح کا پیغام بھجوایا. انہوں نے کہا اللہ کے رسول میں اب بوڑھی ہو گئی ہوں اور میرے بہت سے بچے ہیں. اس پہ آپ صلی اللہ علیہ وسلم نے جو تبصرہ کیا نا وہ یہ ہے کہ اونٹوں پر سوار ہونے والی عورتوں میں سے بہترین اور اس کی کم سنی میں بچے پہ بھی سب سے زیادہ مہربان ہوتی ہے. مطلب آپ صلی اللہ علیہ وسلم نے تعریف کی ہے قریش کی عورتوں کی. ایک تو یہ ہے کہ رکبن الابل, یعنی بہترین عورتیں جو ہیں وہ قریش کی عورتیں ہیں, اونٹوں پہ سواری کرتی ہیں. اب آپ سمجھ رہے ہیں, اونٹ جیسا جانور جو ہے اس پہ وہ سواری کرتی ہیں, اس کو ڈرائیو کرتی ہیں, مطلب بہادر خاتون خواتین ہیں, ٹھیک ہے, شجاعت تھی ان میں, بہادری تھی. اور دوسرا کہا کہ اولاد کے ساتھ جو ہے نا اولاد کی خاطر اپنی زندگی قربان کرنے والی, یعنی دوسرا شوہر نہیں کریں گی, کس کے لیے؟ اولاد کی خاطر, کہ وہ کہیں نظر انداز نہ ہو جائے. تو آپ صلی اللہ علیہ وسلم نے اس کو اپریشیٹ کیا. نہیں نہیں وہ ہے, اولادیں بہت ہیں, ہم ایسے ہی کھو جائیں گے نا شجروں میں, زیادہ نہیں ابھی یہی مکمل ہو جائے تو بڑی بات ہے. کل سے ہم نے جو ہے کل سے کیوں نہیں ہم نے ایک ٹارگیٹ رکھا ہوا ہے, کل سے ہم نے جو ہے وہ کوشش کرنی ہے ہم بیست شروع کر دیں, ورنہ ہم یہاں پہ ہی رہ جائیں گے نا. ہمارے پاس ٹائم لمیٹڈ ہے, ہم زیادہ نہیں اس میں گہرائی میں نہیں جا سکتے, اس لیے میں کچھ سوالات اس لیے اوائڈ کر رہا ہوں کہ ہم خواہ مخواہ زیادہ چیزوں میں نہ جائیں, ٹھیک ہے. ایک مہینہ حضرت زبیر جو ہے ان کی وفات جو ہے وہ چوبیس برس میں ہو گئی تھی, یعنی آپ صلی اللہ علیہ وسلم کی عمر 24 برس تھی, تو ظاہری بات ہے نبوت سے پہلے ہی ہو گئی حضرت زبیر کی وفات. تو یہ جنگ فجار میں شریک رہے تھے. ان کی اولاد میں سے عبداللہ, سبعہ اور ام حکیم, یہ جو ہیں وہ صحابی ہیں. یہ آپ صلی اللہ علیہ وسلم کی پھوپھی ہیں, ام حکیم بیضا کے نام سے ہیں, ٹھیک ہے. ان کے اسلام لانے میں اختلاف ہے. حضرت عاتقہ یہ بھی آپ صلی اللہ علیہ وسلم کی پھوپھی ہیں, ان کی بھی اسلام لانے میں اختلاف ہے. زیادہ روایات یہی ہیں کہ اسلام نہیں لائی تھی. حضرت اروا ان کے بھی اسلام لانے میں اختلاف ہے. ان کے بیٹے طلیب تھے وہ اسلام لے آئے تھے, وہ بدری صحابی ہیں. آپ صلی اللہ علیہ وسلم کی ایک اور پھوپھی ہیں امیمہ کے بھی اسلام لانے میں اختلاف ہے, لیکن ان کی بیٹی تھی زینب. حضرت زینب سے آپ کا نکاح ہوا تھا نا, یہ آپ کی پھوپھی ذات تھی نا, ٹھیک ہے. حضرت زید کے بعد زید بن حارثہ سے جب طلاق ہوئی ہے تو پھر آپ صلی اللہ علیہ وسلم نے حضرت زینب سے نکاح کیا. یہ امیمہ کی بیٹی تھی. اور برہ کی بھی اسلام میں اختلاف ہے. یعنی آپ صلی اللہ علیہ وسلم کی 6 پھوپھیاں ہیں, 5 کے اسلام میں اختلاف ہے. حضرت صفیہ کے اسلام کے بارے میں اتفاق ہے کہ وہ اسلام لائی تھی, وہ تو روایتیں ملتی ہیں نا خاص طور پہ خندق کے حوالے سے, باقی 5 میں اختلاف ہے. ابن حجر رحمہ اللہ کا کہنا یہ ہے کہ صحیح بات یہی معلوم ہوتی ہے کہ آپ صلی اللہ علیہ وسلم کی صرف 1 پھوپھی ایمان لائی تھی, باقی نہیں ایمان لائی تھی. اور چچاؤں میں بھی جو ہے وہ تذکرہ ملتا ہے, کتنے ہیں میرے خیال میں حضرت عباس ہیں اور حضرت حمزہ ہیں, 2 ہی ہیں جن کا تذکرہ ملتا ہے چچاؤں میں کہ جو ایمان لائے تھے. باقی تو دیکھیں حضرت عبداللہ بھی نہیں, اور پھر حضرت حارث بھی نہیں تھے, ابو طالب بھی نہیں تھے, حضرت زبیر بھی نہیں تھے, یعنی بڑی تعداد تو نبوت سے پہلے ہی فوت ہو گئی نا, ٹھیک ہے. اور پھر اس کے بعد جو ہے وہ حضرت لبنہ سے ابو لہب, یہ بھی ایمان نہیں لایا, ابو لہب بھی ایمان نہیں لایا. ابو لہب کی اولاد میں سے یہ 5 ایمان لے آئے تھے, عتبہ, موطب, درہ, عزہ اور خالدہ. عتیبہ ایمان نہیں لایا تھا. عتبہ جو ہے نا, عتبہ اس کے بارے میں آتا ہے نا کہ اس کے عقد میں حضرت رقیہ تھی, ٹھیک ہے, اس نے طلاق دے دی تھی حضرت رقیہ کو, بعد میں وہ حضرت عثمان رضی اللہ عنہ کے عقد نکاح میں آئیں, لیکن یہ ایمان لے آیا تھا بعد میں. عتبہ جو ہے فتح مکہ کے موقع پہ, یہ 5 فتح مکہ کے موقع پہ ایمان لے کے آئے, ابو لہب کی اولاد میں سے عتبہ بھی, موطب بھی, درہ, عزہ اور خالدہ. عتیبہ جو ہے نا یہ فوت ہو گیا تھا ایک تجارتی سفر میں. اس کے عقد میں جو ہے وہ حضرت ام کلثوم تھی. تو جب یہ اپنے باپ کے ساتھ ابو لہب کے ساتھ شام کے سفر پہ جانے لگا نا, تو اس میں خباثت ذرا زیادہ تھی باپ کی طرح. تو اس نے کہا کہ میں محمد صلی اللہ علیہ وسلم کے سامنے نہ تھوک کے آؤں گا. تو یہ گیا اور آپ سلم کے سامنے اس نے تھوکا, تو آپ سلم نے اس پہ ناراضگی کا اظہار کیا, اتنی نفرت دکھانے کی کیا. پھر آپ سلم اس کے لیے بد دعا کی کہ اللہ تعالیٰ تمہارے اوپر جو ہے نا وہ اپنے کتوں میں سے کوئی کتا مسلط کرے. تو یہ سفر شام میں پھر جو ہے وہ ایک شیر وہ اس کو چیر پھاڑ کے کھا گیا تھا. جی اتیبہ. تو باقی پانچ ایمان لے آئے تھے, اور ابو لہب کی تو جو مخالفت ہے وہ تو معروف ہے نا, وہ ہمارے سامنے, اس کی بھی اور اس کی بیوی ام جمیل. ام جمیل بھی ابو سفیان کی بہن تھی. اس کے بعد جو ہے وہ حضرت حالہ جو ہے ان سے حمزہ تھے, حضرت حمزہ معروف صحابی ہیں آپ سلم کے چچا, یہ ایمان لے آئے تھے. ٹھیک ہے, اور آپ سلم کے رضائی بھائی بھی ہیں, کیونکہ ابو لہب کی جو لونڈی تھی سوائبہ, یہ صوبیہ نہیں سوائبہ ہے, تو سوائبہ جو ہے نا اس نے دودھ پلایا تھا اللہ کے رسول صلی اللہ علیہ وسلم کو بھی اور ان کو بھی, حضرت حمزہ کو بھی. تو شکار میں بڑی دلچسپی تھی ان کی, تو یہ بھی اچانک ایمان لائے تھے. اس کی وجہ یہ بنی تھی کہ کسی نے خبر دی تھی ان کو کہ ابو جہل جو ہے وہ تمہارے بھتیجے کو کوس رہا ہے, برا بلا کہہ رہا ہے اور تکلیف پہنچا رہا ہے. تو یہ اکثر شکار پہ رہتے تھے, تو ایک مرتبہ جب خبر ملی ہے تو وہ پھر وہیں آئے ہیں, اور اس کے بیت اللہ میں دیکھا وہ بیٹھا ہوا تھا, اس کے سر پہ کمان دے ماری, اس کا سر پھاڑ دیا. پھر اسی موقع پہ پھر اللہ علیہ وسلم نے کہا کہ مجھے آپ سے یہ نہیں چاہیے, مجھے یہ چاہیے کہ آپ ایمان لیں. تو وہ پھر ایمان لے آئے, اوائل اسلام میں ایمان لے آئے تھے حضرت حمزہ. پھر جنگ احد میں شہید ہوئے. ان کی شہادت کا قصہ جو ہے وہ معروف ہے. تو کہا جاتا ہے کہ جبیر بن مطعم جو تھے نا, انہوں نے اپنے چچا توعیمہ, توعیمہ کا تذکرہ اوپر گزرا ہے, ان کا بدلہ لینے کے لیے جو ہے نا جبیر بن مطعم نے حبشی کو تیار کیا تھا, وہ جو واشی تھا, واشی کو تیار کیا تھا. پھر بعد میں ہندہ وغیرہ نے کلیجہ وغیرہ نکال کے چبایا, یا اعضاء وغیرہ کاٹے مسلح کیا ابو سفیان کی بیوی نے, وہ بھی خیر معروف واقعہ ہے. تو آپ سلم کو اس سے کافی رنج ہوا تھا. خیر بار نیکسٹ کیا ہے, حضرت صفیہ, یہ بھی ایمان لے آئی تھی. حضرت صفیہ کے بیٹے تھے زبیر, ان کے بیٹے تھے عبداللہ, وہ عبداللہ بن زبیر, اور حضرت صفیہ کے بیٹے تھے زبیر, یہ اب آپ سلم کے ہو گئے پھوپھی زاد. یہ عشرہ مبشرہ میں سے ہیں. آپ کے جو چچا ہیں زبیر وہ ایمان نہیں لائے تھے, یہ پھوپھی زاد جو ہیں یہ ایمان لائے, زبیر بن عوام, جن کو آپ سلم نے کہا کہ وہ حواری ہیں میرے, اور عشرہ مبشرہ میں سے ہیں. تیسرے مقوم, مقوم کے بارے میں آتا ہے کہ بیسہ سے پہلے ہی فوت ہو گئے تھے کچھ 6 سال پہلے, بعد نے ان کا نام عبد القعبہ بھی بتایا. حجل, حجل کے بارے میں بھی آتا ہے کہ بیسہ سے 5 برس پہلے وفات ہو گئی تھی. تو اکثر جو ہے وہ آپ کے چچا بیسہ سے پہلے ہی فوت ہو گئے تھے. جنہوں نے بیسہ کا زمانہ پایا وہ آپ سمجھ لیں کہ 4 ہیں تقریباً 4 ہیں. ان میں سے 2 ایمان لے آئے, حضرت حمزہ اور حضرت عباس, اور 2 ایمان نہیں لائے تھے, ابو لہب اور ابو طالب. حارث تو پہلے فوت ہو گئے نا. نیکسٹ کیا ہے, نتیلا. نتیلا جو ہیں ان سے پھر حضرت عباس ہیں, یہ آپ صلی اللہ علیہ وسلم سے کوئی تقریباً 2 سال بڑے تھے, یعنی آپ کے چچا تو تھے لیکن عمر میں زیادہ آپ سے بڑے نہیں تھے, 2 سال بڑے تھے. حاجیوں کو پانی پلانے کا عہدہ انہی کے پاس تھا. یہ ایمان تو فتح مکہ کے موقع پہ لائے ہیں, ٹھیک ہے, لیکن یہ ہے کہ حمایت ان کی شروع سے رہی ہے, ابو طالب کی طرح ان کی حمایت شروع سے آپ سلم کے ساتھ رہی. ویسے ایک سوچ آتی ہے, ایک سوچ نا, یہ ساری چیزیں آپ دیکھیں نا, کہ حمایت کرنے والے فتح مکہ کے موقع پہ ایمان لے آئے. کچھ لوگ ایسے تھے جو فتح مکہ سے پہلے ہی چلے گئے, اگر وہ فتح مکہ پہ ہوتے تو ایمان لے آتے. یہ بات ذہن میں آتی ہے, تو ابو طالب ایمان نہیں لائے تھے, ایمان نہیں لائے تھے, لیکن بہرحال اس میں کچھ لوگوں نے تو مبالغہ بھی کیا ہے, جیسے آپ صلی اللہ علیہ وسلم کی والدہ کے بارے میں بھی مبالغہ کیا ہے, اس کا بھی آگے تذکرہ آئے گا, آپ کے چچا کے بارے میں بھی مبالغہ کیا ہے کہ ایمان لے آئے تھے, یہ بات ٹھیک نہیں ہے. باقی یہ بات بعض اہل علم نے کہی ہے کہ اللہ تعالیٰ آخرت میں ان کا امتحان لے گا, تو جو بعثت سے پہلے فوت ہو گئے, جیسے آپ کے والدین, آپ کے آبا و اجداد, اور اگر وہ امتحان میں کامیاب ہو گئے تو ان کو معاف کر دیا جائے گا, یہ رائے بہتر معلوم ہوتی ہے. ہاں, جنہوں نے بعثت کا زمانہ پا لیا تو ان میں بھی دیکھیں, جنہوں نے حمایت کیا ان کے بارے میں کم از کم یہ بات آ گئی کہ ان کے عذاب میں تخفیف ہے, جیسے حضرت ابو طالب کے بارے میں آتا ہے کہ جہنم کی آگ صرف ان کے ٹخنوں تک چھوئے گی, باقی وجود کو نہیں, صرف ٹخنوں تک, لیکن وہ بھی بڑی بات ہے. تو وہ جو حمایت آپ صلی اللہ علیہ وسلم کی ہے, کفر کی حالت میں بھی کی ہے, اس پہ بھی اجر ہے, وہ اجر عذاب میں تخفیف کی صورت میں ہے. ہاں, سب سے کم عذاب یہی ہے. اب وہ بات پھر وہاں جا کے شاید جو ابن تیمیہ وغیرہ کرتے ہیں نا, وہ پھر ایک علیحدہ لیکچر ہے, وہ میں نے دیا ہے. فتح مکہ
کے
بعد, وہی فتح مکہ کا موقع ہی ہے, فتح مکہ. تو بیت عقبہ ثانیہ کے موقع پہ جو ہے یہ آئے تھے حضرت عباس, اور انہوں نے انصار سے کہا تھا کہ دیکھو محمد صلی اللہ علیہ وسلم کو لے کے تو جا رہے ہو, اگر حمایت کر سکتے ہو تو پھر لے کے جاؤ, ایسے نہیں. تو انہوں نے کہا ہم کریں گے. پھر حضرت عباس جو ہیں وہ بدر میں قیدی بھی بنے, تو آپ صلی اللہ علیہ وسلم نے کہا کہ فدیہ دیں, تو انہوں نے کہا میرے پاس تو کچھ بھی نہیں ہے, تو اللہ کے وسلم نے کہا کہ بڑا مال ہے جو آپ اپنی بیوی کے پاس چھوڑ کے آئے ہیں ام فضل کے پاس, تو آپ صلی اللہ علیہ وسلم نے وہ سارا مال یاد کروایا, تو کہنے لگے اللہ کے وسلم یہ تو مجھے پتہ ہے یا میرے خدا کو. ٹھیک ہے, تو پھر حضرت عباس نے جو ہے وہ اپنا بھی فدیہ دیا, اور پھر حضرت عقیل کا بھی دیا, اور نوفل بن حارث, حارث کے بیٹے نوفل جو ابھی ایمان نہیں لائے تھے, ان کا بھی فدیہ دیا. خیر بہر الفتح مکہ پہ ایمان لے آئے. پھر اس کے بعد ہم دیکھتے ہیں کہ ان کا بڑا مقام اور مرتبہ ہے. حضرت عمر رضی اللہ عنہ جو ہے جب قحط سالی ہوتی تھی تو حضرت عباس کو کیا کرتے تھے, وسیلہ بناتے تھے, اور ان کے وسیلے سے دعا کرتے تھے کہ نبی کریم صلی اللہ علیہ وسلم کے زمانے میں تو ہم ان کو وسیلہ بنا کے دعا کرتے تھے, اب آپ صلی اللہ علیہ وسلم جب چلے گئے تو یہ اللہ کے رسول کے چچا ہیں, تو یا اللہ ہم ان کو وسیلہ بنا کے آپ سے دعا کرتے ہیں, اور بارش ہو جاتی تھی, بارش ہو جاتی. قسم جو ہیں یہ آپ کی ولادت سے پہلے ہی فوت ہو گئے تھے, کہا جاتا ہے کہ جی 3 سال پہلے. زرار بھی بعثت سے پہلے ہی فوت ہو گئے تھے, ان کی شادی بھی نہیں ہوئی تھی, کوئی اولاد بھی نہیں تھی. پھر جو آخری بیوی ہیں ممنیہ, ان سے غیداق ہیں, غیداق جو ہے عبد المطلب کے بڑے بیٹے تھے, یہ بھی جو ہے وہ مطلب آپ صلی اللہ علیہ وسلم کی عمر کوئی 13 برس ہوگی, تو اس وقت یہ فوت ہو گئے تھے. تو مطلب اکثر آپ کے جو چچا تھے وہ آپ کی بعثت سے پہلے ہی فوت ہو گئے تھے. تقریباً 4 چچاؤں کو جو ہے وہ بعثت کا زمانہ ملا, اور ان میں سے 2 ایمان لے آئے, 2 ایمان نہیں لائے. ٹھیک ہے, پھوپھیوں میں سے 6 کو ہی زمانہ ملا بعثت کا, لیکن راجے کول یہی معلوم ہوتا ہے کہ 1 پھوپھی ایمان لے کے آئیں, باقی 5 کے بارے میں اختلاف ہے, مختلف آراء ہیں, مختلف اقوال ہیں, جس کی جو تحقیق ہے اس نے پیش کی, واللہ اعلم بالصواب. لیکن ان کی اولادیں پھر آگے مسلمان. ٹھیک ہے جی, تو کل ہم نے انشاءاللہ سے شروع کرنا ہے پھر بعثت سے. ابھی حضرت عبد المطلب اور یہ سارے آپ صلی اللہ علیہ وسلم کے چچا اور آپ صلی اللہ علیہ وسلم کے والدین, اب ہم جو ہے وہ نہیں بعثت نہیں کہنا چاہیے, پیدائش سے, رسول اللہ علیہ وسلم کی پیدائش سے کل ہم نے آغاز کرنا ہے. تو ابھی ہمارے 3 بڑے ٹاپک رہ گئے نا, ایک پیدائش سے نبوت تک, ہم کل کوشش کریں گے کہ ہم اس کو کور کر لیں, اگر آپ لوگ سوال کم کریں تو. پیدائش سے نبوت تک کا یہ ہم کور کر لیں, پھر اس کے بعد پھر ہمارے 2 بڑے ٹاپک رہ جائیں گے, ایک مکی دور نبوت کا جو 13 سال کا دور ہے, اور پھر اس کے بعد ایک ٹاپک ہے مدنی دور کا جو 10 سالہ دور ہے, उसको हम देखते हैं, फिर हम वो थोड़ा तफसील में चला जाएगा, उसको फिर हम देखेंगे कैसे ऑर्गेनाइज करना है। अब कोई सवाल हो तो कर लें।